أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب الله العالمين أبي القاسم محمد صلى الله عليه وسلم محمد أبي محمد وعجل فرج وعلى آله الطيبين الطاهرين سيما بقية الله في الأرضين قال الله تعالى في كتابه الكريم بسم الله الرحمن الرحيم ونريد أن نمن على الذين استضعفوا في الأرض ونجعلهم أئمة ونجعلهم الوارثين ایک بار پھر درود بھیجے گا محمد و آل محمد محمد آل محمد وعجل فرج سب سے پہلے خدا تعالیٰ کا انتہائی شکر انتہائی احسان اس نے ہمیں سوچنے سمجھنے کے قابل بنایا اپنے اور دوسروں کے مستقبل کے بارے میں فکر مند ہونے والوں میں سے قرار دیا یہ اللہ کا بہت احسان ہوتا ہے کہ انسان اپنی ذات سے ہٹ کر سوچے اپنی ذات سے بڑھ کر سوچے دوسرے انسانوں کے بارے میں غور و فکر کرے مشکل کو حل کرنے کی کوشش کرے تو یہ خدا تعالیٰ کی توفیق ہے کہ آپ اور ہم یہاں پر ہیں اور مستقبل کو سمجھنے کی کوشش کر رہے ہیں ایک مثبت انداز میں اس کے ساتھ ہی انتہائی شکریہ منتظمین کا اور جنہوں نے ساری زحمتیں کی ہیں شاید یہ کہہ سکتے ہیں کہ سابقہ چند سالوں میں کم از کم جب سے ہم دیکھ رہے ہیں 15-20 سال اس میں تو یہ پہلی کوشش کہلائے گی جو اس سطح کے اوپر انجام پائی ہے اس اعتبار سے انتہائی مناسب ہے اور اس کا بہت اچھا فیوچر ہے نہ صرف یہ کہ آپ فیوچر کو اسٹڈی کر رہے ہیں بلکہ اس پروگرام کا اپنا فیوچر بھی بہت اچھا ہے اگر اس کے اوپر ہم لوگ اور محنت کریں گے تو انشاءاللہ اس سے ہم بہت بڑے بڑے نتائج حاصل کر سکتے ہیں یہ صرف ایک سٹارٹنگ پوائنٹ ہے ابھی الحمدللہ رب العالمین میں بغیر کسی مزید مقدمے کے اپنے موضوع کی طرف جانے کی کوشش کروں گا یہ کہ جدید علوم کی کیا ضرورت ہے ہمیں اور جدید علوم میں سے کوشش یہ کروں گا جو میرا ایک ایڈیشنل پوائنٹ ہوگا وہ یہ کہ کن علوم کی ہمیں زیادہ ضرورت پیش آئے گی جدید علوم میں سے بہر کہ اس فریز کو اس وقت شاید ہم ڈیفائن نہ کریں کہ علوم سے ہمارا مطلب کیا ہے اور جدید علوم سے ہمارا مطلب کیا ہے اس فریز کے اوپر میں بہت زیادہ ٹائم نہیں لگانا چاہوں گا کیونکہ ظاہر ٹائم بہت لمیٹڈ ہوگا اور ایسا نہ ہو کہ ہم اس فریز کے اوپر ڈسکشن کرنے کے دوران اپنے اصلی ٹاپک سے پیچھے رہ جائیں لیکن تھوڑا سا مقدمہ جس کو ہم لوگ کہتے ہیں ایک پریفیس تھوڑا سا دینا پڑے گا تاکہ ہم اس انوائرمنٹ کو زیادہ اچھی طریقے سے دیکھ پائیں یعنی میں اور آپ کیسے ایک دوسرے سے کمیونیکیٹ کریں اس موضوع کے اوپر اس کے لیے ہمیں تھوڑا سا ایک پریفیس دینا پڑے گا جو کچھ بھی کائنات میں انجام پاتا ہے وہ ظاہر ہے کہ علت اور اسباب کے قانون کے اندر رہتا ہے کہ کوئی نہ کوئی کاز اور افیکٹ ہوگا جس کی وجہ سے انجام پائے گا تو کوئی انسان اگر خوشحال ہوتا ہے خوش ہوتا ہے یا خدا نہ کرے نعوذ باللہ کامیاب ہوتا ہے ناکام ہوتا ہے تو وہ بھی کاز ہوتا ہے قوموں کے ساتھ بھی ایسے ہی کسی قوم کو اگر کامیابی ملے گی تو اس کا کاز ہونا چاہیے کسی قوم کو ناکامی ملے گی نعوذ باللہ تعالیٰ تو اس کا بھی کوئی کاز ہونا چاہیے ہم اور آپ کبھی بھی آئی لینڈس میں نہیں ہوتے آئی لینڈس جب ہم سوسائٹی کے لیے استعمال کرتے ہیں تو اس میں دو پیرامیٹرس کو دیکھ رہے ہوتے ہیں ایک آئی لینڈ ہوتا ہے کہ آپ دوسری سوسائٹی سے کمیونیکیٹ کر رہے ہیں یا نہیں کر رہے تو کوئی بھی کمیونٹی دوسری کمیونٹیز کے ساتھ کمیونیکیٹ کیے بغیر زندگی نہیں گزارتی ہم لوگ سب مل کے رہ رہے ہوتے ہیں چاہے ہم دوسروں سے نفرت بھی کریں تب بھی مل کے رہ رہے ہوتے ہیں چاہے محبت کریں تب بھی مل کے رہ رہے ہوں گے تو کمیونٹیز آئی لینڈ نہیں ہوتی نمبر ایک دوسری کمیونٹیز کے ساتھ انٹریکشن کرنے میں اور دوسرا یہ کہ ہم کسی نہ کسی لیگیسی کے مالک ہوتے ہیں کسی نہ کسی وراثت کو لے کے چل رہے ہوتے ہیں ہماری پیچھے قوم رہی ہوتی ہے اس قوم نے ہمیں بنایا ہوتا ہے اور ہماری یہ لیگیسی آگے جانی ہوتی ہے ہم نے کسی اور قوم کو بنانا ہوتا ہے تو یہ جو کاز اور افیکٹ کا ایک فینومینا ہے یہ ایک تو ہوریزنٹلی عمل کر رہا ہوتا ہے دوسری کمیونٹیز آپ کے اوپر افیکٹ کر رہی ہوتی ہیں آپ دوسری کمیونٹیز کے اوپر افیکٹ کر رہے ہوتے ہیں دوسری ورٹیکلی عمل کر رہا ہوتا ہے آپ پیچھے سے لے کے آ رہے ہوتے ہیں اور آپ آگے کی طرف دے رہے ہوتے ہیں تو اب اگر مثال کے طور پر آپ 2017 کے جنوری کے اندر یہاں پر ہیں اپنی قوم کو یہاں پہ دیکھ رہے ہیں یہ پاسبل نہیں ہے کہ کسی کی لیگیسی میں نہ آئے ہوں ہم کسی کی وراثت میں یہاں پر آئے ہوں گے تو تھوڑا ہمیں دیکھنا پڑے گا کہ ہم جس کی وراثت میں یہاں تک پہنچیں وہ کیوں پہنچیں اور کیسے پہنچ گئے اور ظاہر ہے کہ جو ہوریزنٹل انٹریکشن ہے وہ بھی ہمارے ساتھ ہے لگے ہاتھوں یہ بھی کہہ دوں بہت ساری باتیں میں لگے ہاتھوں کہوں گا چونکہ سوا گھنٹہ یا ایک گھنٹے کا ٹائم ہوگا اس میں بہت ساری باتیں ذرا ڈسکشن میں نہیں جائیں گی تو بریکٹس کے اندر بہت ساری چیزیں کلک کر کے بس کہنی ہوں گی, اور وہ آپ کہیں اپنے حافظے کے اندر میموری کے اندر نوٹ کر لیجیے گا. جو بات کہنی تھی وہ یہ تھی کہ ہمارے یہاں جو ہسٹری پڑھائی جاتی ہے وہ ورٹیکل ہسٹری ہوتی ہے. پاکستان کی تحریک 1908 میں یہ ہوا, 12, 14, 18, 20, 25, 47. ہمارے یہاں ہوریزنٹل ہسٹری نہیں پڑھاتے, تو یہ نہیں بتاتے کہ جب پاکستان کی موومنٹ ہو رہی تھی تو ہمارے ہمسایہ میں رشیا کے اندر ریولوشن آ رہا تھا, اس رشین ریولوشن نے ہمارے اوپر کیا اثر ڈالا. ہمیں یہ پڑھایا جاتا ہے کہ ایسٹ انڈیا کمپنی ہمارے اوپر قبضہ کیے ہوئے تھی, لیکن ہمیں یہ بھی سمجھ میں آنا چاہیے کہ ایسٹ انڈیا کمپنی کا ایران کے اندر کیا انٹرسٹ تھا, وہاں وہ کیوں بیٹھے تھے, یا وہ وہاں کیوں نہیں گئے, افغانستان کیوں نہیں گئے, کیوں صرف ہمارے پاس قابض رہے. رشینز نے ہمارے لیے کیا کیا, رشینز ہمارے بارے میں کیسے سوچ رہے تھے. امیرکنز کے فرسٹ ورلڈ وار میں آنے کے بعد سے برٹش آکوپیشن جو انڈیا کا تھا اس کے اوپر کیا اثر پڑا, یہ سب ہمارے یہاں نہیں بتاتے. ہمارے ورٹیکل ہسٹری سکھاتے ہیں. ورٹیکل ہسٹری ہسٹری سیکھنے کا اچھا طریقہ کار نہیں ہے, ہسٹری کو ہوریزنٹلی سیکھنا چاہیے. تو آپ مثال کے طور پر اپنے ذہن کو اس بات کے لیے تیار کریں کہ 2000 سال پہلے دنیا ایسی تھی, پھر 1500 سال پہلے دنیا ایسی ہوئی. اس طرح پوری دنیا کو ہوریزنٹلی لے کر پھر آپ ورٹیکلی موو کریں تو آپ کو انٹریکشن سمجھ میں آتے ہیں, ورنہ آپ جو ہیں وہ ایک دوسرے کے رابطے کو سمجھنے سے بدقسمتی سے مشکل میں گرفتار ہو سکتے ہیں, پریشان میں آ سکتے ہیں. تو یہ بریکٹ بند, دوبارہ ٹاپک کے اوپر واپس. تو یہ جو کاز اور افیکٹ ہوتا ہے اس کو ججمنٹ, اس کے بارے میں ہماری ججمنٹ بہت ضروری ہوتی ہے. اب یہ ہے کہ ہم جب اپنے فیوچر کے بارے میں بات کر رہے ہوتے ہیں تو تین پوائنٹ بہت زیادہ امپورٹنٹ ہوں گے. وہ یہ کہ نمبر ایک, ہمیں کہاں پہنچنا ہے, جس کو ہم لوگ اپنے آبجیکٹیوز تعبیر کریں گے. میرا اپنے خیال ہے جو ہمارے ساتھ ڈائلیما ہے اس وقت وہ یہ کہ ہمارے پاس قوم ہونے کے ناطے, اچھا قوم کی ڈیفینیشن دیتا چلوں, قوم میں شیعہ قوم بھی شامل ہے اور پاکستانی قوم بھی شامل ہے, تو آپ دونوں کو ایک چھوٹے اور ایک بڑے ہورائزن کے اوپر دیکھ سکتے ہیں. قوم ہونے کے ناطے ہمارا ڈائلیما یہ ہے, ہمارے آبجیکٹیوز کلیئر نہیں ہیں. ہمیں نہیں معلوم پاکستان میں شیعہ ہونے کے ناطے ہم 25 سال کے بعد اپنے آپ کو کہاں دیکھنا چاہتے ہیں. آپ دیکھ رہے ہیں کہ ہمیں یہ بھی نہیں معلوم کہ ہم کہاں دیکھنا چاہ رہے ہیں اپنے آپ کو. ہمارے پاس بہت ویگ آئیڈیاز ہیں. میں نے اپنے سبجیکٹ کی وجہ سے, پولیٹیکل سائنس کی وجہ سے جو ٹاپک لیا ایم فل کے تھیسس کا, وہ پاکستان میں فرقہ واریت کے بنیادی اسباب تھا, روٹس آف سیکٹیرینزم ان پاکستان. اس میں نے اس بات کا اندازہ لگایا کہ ہم پاکستان بنتے وقت بھی مبہم تھے شیعہ ہونے کے ناطے کہ ہمیں پاکستان سے کیا چاہیے. یعنی آپ تصور فرمائیے کہ ہمارے علماء اور اکابرین قائد اعظم سے ملنے گئے, اور قائد اعظم سے ملنے گئے تو یہ شیعہ اتنے بڑے ڈیلیگیشن کی بہت بڑی ملاقات تھی قائد اعظم محمد علی جناح کے ساتھ, اور جا کر ان سے جو بات کی تو قائد اعظم میرا خیال میں شوق میں آ گئے ہوں گے. ان سے کہا کہ ہم عزاداری کا تحفظ چاہتے ہیں. قائد اعظم نے کہا کہ آپ کو خطرہ کس سے, آپ کو عزاداری میں خطرہ کیوں ہے, پاکستان ایک آزاد ملک ہوگا, وہاں ہر شخص کو اپنے دینی عقائد کی حفاظت کی اظہار کی اجازت ہوگی, آپ کو بھی اجازت ہوگی. آپ تصور کر رہے ہیں کہ ہماری جو اپروچ ہے آبجیکٹیوز کو سیٹ کرنے میں وہ بہت لمیٹڈ ہے. ہم نے قائد اعظم سے یہ نہیں مانگا کہ قوم ہونے کے ناطے ہمیں وہاں پہ حقوق کیا ملنے والے ہیں, ہم نے یہ کہا کہ ہمیں عزاداری کا تحفظ ملنا چاہیے. اچھا, ہم یہ نہیں سوچ رہے ہیں کہ اگر ہم کچھ اور جگہوں کے اوپر اپنی اسی طاقت کو ریٹین کر لیں جو ہمارے پاس آلریڈی تھی. پاکستان بننے وقت جو شیعت کے پاس طاقت تھی وہ ناقابل تصور ہے آج کے زمانے کے اندر. آپ تصور نہیں کر سکتے ہم لوگ کتنے مضبوط تھے, لیکن بدقسمتی سے آبجیکٹیوز کے سیٹ نہ ہونے کی وجہ سے, میرا اپنا خیال ہے اور اس کے دوسرے پیرامیٹر درج کروں گا, ہم تھوڑا سا ڈسٹریکٹ ہو گئے. بہرحال اب ہم ٹاپک سے بھی تھوڑا سا ڈسٹریکٹ ہو رہے ہیں تو میں واپس لاتا ہوں. تو پہلی مشکل ہمارے ساتھ یہ ہے کہ ہمارے آبجیکٹیوز سیٹ نہیں ہو رہے کہ ہم نے پہنچنا کہاں پر ہے. اچھا, اگر کسی کو یہ نہیں پتا کہ اس نے کہاں پہنچنا ہے تو کیا یہ پتا ہوگا کہ کیسے پہنچنا ہے؟ ظاہر ہے کہ نہیں, یہ تو بعد میں طے ہوگا کہ کیسے پہنچنا ہے, پہلے تو یہ طے ہو کہ کہاں پہنچنا ہے. اچھا, اگر کسی کو یہ نہ پتا ہو کہ کیسے پہنچنا ہے تو کیا اسے پتا ہوگا کہ کیا کرنا چاہیے؟ ظاہر ہے کہ نہیں. اب ہمارے ساتھ کیا ہو رہا ہے وہ یہ کہ ہم کچھ کاموں کو انجام دے رہے ہیں جس سے یہ سوچ رہے ہیں کہ ہم شاید کہیں پہنچ جائیں گے, لیکن ہمیں یہ نہیں پتا کہ ہمیں کیا کام کرنا چاہیے. نمبر ون پرائیورٹیز, نمبر دو ہمیں کس طریقے سے کرنا چاہیے اسٹریٹجی, نمبر تین کہاں پہنچنا چاہیے آبجیکٹیوز. تو تینوں کے اندر ہم مشکل میں ہیں. بسم اللہ, بسم اللہ. انشاءاللہ خدا آپ کو اس وقت انشاءاللہ. تو آپ کے پاس تین چیزیں ہیں جس کے اندر ہمیں لگ رہا ہے کہ ہم مشکل میں ہیں. نمبر ایک آبجیکٹیوز میں, نمبر دو اسٹریٹجی کے اندر, اور نمبر تین کیا کہا تھا میں نے, پرائیورٹیز کے اندر. پرائیورٹیز کے اندر بس ہم آبجیکٹیوز ترجیحات ہماری کہاں پہنچنا چاہتے ہیں, آبجیکٹیوز ہو گیا صحیح, بس کہاں پہنچنا چاہتے ہیں آبجیکٹیوز, کیسے پہنچنا چاہتے ہیں اسٹریٹجی, اور اب کیا کرنا چاہیے پرائیورٹیز, ترجیحات, اولویتیں صحیح. ہم ان تینوں میں مشکل میں آ رہے ہیں. اچھا وہ آپ اس کو اس طرح سے لسٹ کر لیجئے فلاسفیکلی اور لاجیکلی. نمبر ون آبجیکٹیوز, نمبر ٹو اسٹریٹجی, نمبر تھری پرائیورٹی. صحیح, پہلے آبجیکٹیو سیٹ ہوں گے, پھر اسٹریٹجی سیٹ ہوگی, اسٹریٹجی کے سیٹ ہونے سے پرائیورٹی سیٹ ہو جائیں گی آپ کی. ٹھیک ہے. اچھا اب ہم جب کہ یہ نہیں ہے, مثلاً اب یہ پرابلم سامنے آ گئی کہ بھائی نہیں ہے یہ صحیح ہے, تو میرا ہمیشہ ایک اصول رہا ہے اپنی زندگی کے لیے, وہ یہ کہ جس مشکل کا پتہ چل گیا کہ ہے, اس پر مزید مت رو کہ کیوں ہے, حل کرو. رونے کی کوشش مت کرو اس بات کے اوپر کہ کیوں ہے, نہیں اس کو حل کرو, لاجیکلی حل کرو. اب ہماری قوم کے ساتھ یہ مشکل آ گئی, فرض کر لیں ہم یہ سوچ رہے ہیں کہ ہماری آبجیکٹیوز, اسٹریٹجی, پرائیورٹیز کلیئر نہیں ہیں, اب اس کے اوپر مزید ہم نہ روئیں کہ کیوں نہیں ہے, اب اس کو سالو کریں کہ کرنا کیا ہے. اچھا جب کرنا کیا ہے تو اس کے لیے ہم ایک اور کام کرتے ہیں, ہم یہ سوچتے ہیں. اب دیکھیں میں آپ کو بہت تیزی سے لے کے جا رہا ہوں تاکہ آپ اور ہم دونوں ایک پچ کے اوپر آنا شروع کر دیں, آپ پہلے سے ہوں گے, میں بھی اپنی شیئر کر رہا ہوں. میں اس طرح سے سوچتا ہوں کہ یہ جو کچھ میں نے کہا آبجیکٹیو, اسٹریٹجی, پرائیورٹی, یہ تو ہر انسان کی نیچر میں ہے, یہ تو ہر انسان کی نیچر میں ہے, تو ہماری قوم کی بھی نیچر میں ہے, ہوا کیوں نہیں ہے. اب آپ تصور کریں میں آپ سے کیا عرض کر رہا ہوں, مثلا ایک آدمی مجھ سے کہے میں نے 8 گھنٹے سے پانی نہیں پیا, کیا یہ نیچرل ہے؟ نہیں, نیچرل یہ ہے کہ آدمی 8 گھنٹے کے اندر کم سے کم بھی 500 سے 800 ملی لیٹر پانی پی چکا ہوگا, اس کو 1.25 لیٹر پانی پی لینا چاہیے تھا 8 گھنٹے کے اندر کم سے کم بھی. ٹھیک ہے, اگر 2 لیٹر 24 گھنٹے میں کم سے کم پیتا ہے انسان تو 8 گھنٹے میں تو اتنا پی لینا چاہیے تھا, اس نے کیوں نہیں پیا؟ اب یہ نیچرل نہیں ہے. اگر نیچرل نہیں ہے اس کا مطلب ہے کوئی رکاوٹ ہے, کوئی رکاوٹ ہے. تو سب سے پہلے میں یہ سوچتا ہوں, جو میں سوچ رہا ہوں یہ نیچرل ہے یا نیچرل سے ہٹ کر ہے, جو میں سوچ رہا ہوں نیچرل ہے. ہر قوم کی آبجیکٹیوز ہونے چاہیے, اسٹریٹجی ہونی چاہیے, پرائیورٹیز ہونی چاہیے. اگر یہ نیچرل ہے اور نہیں ہوا اس کا مطلب کیا ہے, فلو نیچرل نہیں ہے. فلو نیچرل نہیں ہے اس کا مطلب کیا ہے, کوئی رکاوٹ ہے. اب آپ رکاوٹ کو ڈھونڈو, اب آپ رکاوٹ کو ڈھونڈیں. جیسے ہی آپ رکاوٹ ڈھونڈیں گے کیا ہوگا, اور آپ نے رکاوٹ کو ہٹا دیا, یہ نیچرلی فلو کرے گا. چیزوں کے اندر ایک کام بہت امپورٹنٹ ہوتا ہے, میں پھر دوبارہ ایک بریکٹ کھول رہا ہوں, پھر ایک اور بریکٹ. قرآن کریم فرماتا ہے ان من شیئن الا یسبح بحمدہ ولکن لا تفقہون تسبیحہم. فرمایا کائنات میں کوئی چیز ایسی نہیں ہے جو اللہ کی تسبیح نہ کرتی ہو, تم ان کی تسبیح سمجھ نہیں پاتے. صحیح. اچھا اب تسبیح ہمارے ہاں کہتے ہیں اللہ اکبر اللہ اکبر, سبحان اللہ سبحان اللہ, اس کو کرنے کو اسپیشلی سبحان اللہ کو کہتے ہیں تسبیح کرنا. یہ عربی میں تسبیح کا لفظ آیا کہاں سے ہے؟ تو میں ایک عجیب سی آپ سے بات عرض کروں. تسبیح کا لفظ آیا, عربی کا لفظ ہے سباحا, سین بے الف ہے حلبے والی اور اس کے بعد ہاتھی والی ہے, سباحا. سباحا کا مطلب ہوتا ہے سوئمنگ, تیراکی, تیرنا. تو یہ جو تسبیح ہے سبحان اللہ اس کو ہم سباحا کیوں کہہ رہے ہیں, تسبیح کیوں کہہ رہے ہیں؟ تو اس کو ہم یہ کہتے ہیں کہ بھئی یہ جو تسبیح کرنے والا ہوتا ہے یہ مخلوق خدا ہے, یہ مخلوق خدا ہے. جیسے ہم کہتے ہیں مخلوق خدا ہے, اس کا مطلب ہے اس کو خدا کی طرف بہنا چاہیے. جو مخلوق خدا ہے اس کو خدا کی طرف جانا چاہیے, ہر چیز اپنے خالق کی طرف بڑھتی ہے. تو مخلوق جب خالق کی طرف بڑھے تو اتنا اسموتھلی بڑھے جیسے کوئی سوئمنگ کر رہا ہو. تسبیح مخلوق کا خالق کی طرف تیراکی کی طرح سوئفٹلی بڑھنا ہے, بہت ہی اسموتھلی بڑھنا ہے. جیسے مچھلی پانی کے اندر تیرتی ہے تو کیا فورس کر کے تیر رہی ہوتی ہے؟ نہیں, ایسی سوئمنگ نیچرلی تیر رہی ہوتی ہے. تو ایک مخلوق کا نیچرل فلو یہ ہے کہ وہ خدا کی طرف بڑھے, اس کو ہم کہتے ہیں تسبیح, اس کو ہم کہتے ہیں تسبیح. تو ایک قوم کا جو نیچرل فلو ہے، قوم کی تسبیح ہے، قوم کا تیرنا ہے، وہ کیا ہے؟ وہ یہ ہے کہ آبجیکٹیو ہونے چاہیے، اسٹریٹجی ہونی چاہیے، پرائیورٹی سیٹ ہونی چاہیے، نیچرل فلو یہ کہتا ہے کہ یہ ہونا چاہیے. کیوں نہیں ہے؟ اب اگر ایک مچھلی نہیں تیر پا رہی، آپ یہ رسک مت لیجئے. آپ پلیز پلیز آخر میں دیکھیے، میرا 25 سال کے قریب پڑھانے کا تجربہ ہے، اور آپ میں سے بہت ساروں کی اتنی عمر یقیناً نہیں ہوگی، تو آپ یہ رسک مت لیجئے گا ہمارے سامنے بیٹھ کے. تو پلیز سائلنس. دیکھیے آپ کا وقت ضائع ہوگا، میرا وقت ضائع نہیں ہوگا، آپ دو چار لوگوں کی وجہ سے غلط وقت ہو جائے گا. اچھا تو ایسا ہے کہ ہاں ریکنیکٹ کرنا پھر دیکھیے ایسے مشکل ہو جاتی ہے. ہم بات کر رہے تھے کس کے اوپر؟ تسبیح کے اوپر، کہ بھائی قوم کا ایک نیچرل فلو ہے. اچھا اگر یہ نہیں تیر رہی تو اس کا مطلب ہے کوئی رکاوٹ ہے نا، کوئی رکاوٹ ہے. تو ہماری قوم کیوں نہیں تیر رہی؟ اس کے آبجیکٹیو ہونے چاہیے، اس کی اسٹریٹجی ہونی چاہیے، اس کی پرائیورٹیز ہونی چاہیے. قوم کا فلو ڈیولپمنٹ کی طرف ہونا چاہیے، قوم ترقی کی طرف جائے، کمال کی طرف جائے. کیوں نہیں جا رہی؟ اس کا مطلب ہے کوئی رکاوٹ ہے، یہ نیچرل نہیں ہے. اچھا اب یہ ہے کہ یہ رکاوٹ یا باہر سے آئی ہے یا اندر سے آئی ہے. کوئی بھی رکاوٹ ایک انسان کے اندر آتی ہے یا باہر سے آتی ہے یا اندر سے آتی ہے. مثال کے طور پر اگر میں بیمار ہوا تو دو میں سے ایک ریزن ہوگا، یا تو میری جینیٹکس میں کوئی پرابلم ہے جو بیماری میرے اندر سے آئی ہے، یا باہر سے مجھے کوئی وائرس بیکٹیریا لگ گیا تو باہر سے آئی ہے. اچھا بعض اوقات اتنا ہوشیاری سے کام ہوتا ہے کہ میرے اندر جینیٹیکلی بیماری نہیں ہوتی، گراؤنڈ ہوتا ہے. وہ گراؤنڈ میرے اندر بیماری کو ایک اسپیس دے دیتا ہے. بعض اوقات کیا ہوتا ہے، میں بیمار نہیں ہوتا، پیدائشی طور پہ صحیح ہوتا ہوں، جینیٹکس میں میری کوئی اتنی بیسک پرابلم نہیں ہوتی، لیکن میرے جینیٹکس میں ایک گراؤنڈ ہے جس کے اوپر باہر سے لوگ حملہ کر دیتے ہیں اور سمجھ میں نہیں آتا کہ ہوا کیا. اذان کے احترام میں درود بھیجے گا محمد و آل محمد. ہم نے اپنے پیپر میں جو ایم فل میں کیا اس کے اندر اس بات کو ثابت کرنے کی کوشش کی کہ سب کانٹیننٹ کے اندر سیکٹیرینزم کا ایک گراؤنڈ تھا جس کے اوپر بعد میں لوگوں نے محنت کر کے ہمیں یہاں لا کے کھڑا کیا. بس ہم اپنے آپ کو یہ نہیں کہہ سکتے ہم بری ذمہ ہو گئے، نہیں، ہمارے اندر گراؤنڈ تھا پہلے سے، ہمارے گراؤنڈ کے اوپر لوگوں نے محنت کی ہے اور انہوں نے لا کے یہاں پہ کھڑا کیا. تو یہ کیا ہوتا ہے، یہ دونوں ایلیمنٹس ایک ساتھ عمل کر رہے ہوتے ہیں اور بہت ہی زیادہ ہوشیاری کے ساتھ عمل کر رہے ہوتے ہیں. اس میں کوئنسیڈنسز بھی آ جاتے ہیں، بعض اوقات اتفاقات حادثات بھی آ جاتے ہیں جو معاملے کو خراب کر دیتے ہیں. تو میں قوم کے اوپر واپس آتا ہوں. اب میں 3 بریکٹس کھول چکا ہوں اب تک، ٹھیک ہے، اور میں بتایا کیونکہ وقت کم ہے میں بار بار کروں گا. اب کیا کریں، کوئی رکاوٹ ڈھونڈیں؟ تو اب رکاوٹ جیسے ہی آپ ڈھونڈ لیں گے یہ نیچرل فلو خود شروع کرے گا اور قوم پھر ڈیولپ ہونا شروع ہو جائے گی. آپ کو رکاوٹ ڈھونڈنے میں میں کیا کروں گا، اور تھوڑا سا تیز چلنے کی کوشش کرتا ہوں تاکہ ایسا نہ ہو کہ ہم کہیں رک جائیں. رکاوٹ ڈھونڈنے میں ہم یہ کرتے ہیں کہ ہم قوموں کی ترقی کے جو مین پیرامیٹرز بیان کیے جاتے ہیں ان کا تھوڑا سا جائزہ لے لیتے ہیں. میں ایک مثال آپ کی خدمت میں عرض کرتا ہوں، تھوڑا سا آپ کے لیے ریفریشنگ بھی ہو جائے گا، تھوڑا سا دماغ بھی تھوڑا سا فریش ہو جائے گا. درود بھیجے گا محمد و آل محمد. ہمارے پاس آدھا گھنٹہ گزر گیا ہے تقریباً، تو ہمیں ایک وقت کا خیال رکھنا پڑے گا. ان شاء اللہ چلیں ان شاء اللہ. دیکھیے دو مثالیں میں آپ کو دیتا ہوں، دونوں مثالیں ایک مستقبل، ایک ماضی قریب سے، ایک ماضی بعید سے. جو ماضی قریب سے ہمارے سامنے مثال ہے وہ جرمنی اور جاپان کی ہے. یہ دونوں ملک سیکنڈ ورلڈ وار کے اینڈ پر فلیٹ ہو گئے تھے. 1939 میں سیکنڈ ورلڈ وار شروع ہوئی تھی، 1945 میں سیکنڈ ورلڈ وار ختم ہو گئی تھی. دونوں اس وار کے اینڈ پر جرمنی اور جاپان دونوں فلیٹ ہو چکے تھے، صحیح ہے. 80s میں آتے آتے جرمنی اور جاپان دونوں کھڑے ہو چکے تھے، اور 90s میں جب جرمن یونیفیکیشن ہوا ہے، یعنی ایسٹ اور ویسٹ نے ملنے کا اعلان کیا ہے، تو یہ یورپ کی سب سے بڑی طاقت بن گئے تھے 90s تک آتے آتے. اور جاپان 90s تک آتے آتے اپنی مینجمنٹ کا سکہ امریکہ سے منوا چکا تھا کہ تمہارے پاس مینجمنٹ نہیں ہے، مینجمنٹ ہمارے پاس ہے. اگر کسی کو اس کے اوپر تھوڑا سا پڑھنا ہو اسپیشلی جاپان کے کام کے اوپر، तो एक राइटर हुआ करता था, फौत मर चुका है, एल्विन टॉफलर नाम करके, एल्विन टॉफलर, उसने एक किताब लिखी थी, तीन किताबें उसकी मशहूर हुई थी। सबसे मशहूर किताब का नाम था पावर शिफ्ट, POWER SHIFT, शिफ्ट, पावर शिफ्ट। इसमें इसने इसको डिस्कस किया हुआ था कि जापान की मैनेजमेंट में क्या कमाल है, उसने बताने की कोशिश की थी, आप उसको देख सकते हैं। और इसके अलावा बहुत सारी किताबें हैं जिसको आप देख सकते हैं।
जब
एल्विन टॉफलर, एल्विन टॉफलर, एक और ज़रा सा मुश्किल नाम है, शिंटारो इशिहारा, एक जापानीज राइटर, उसने भी बड़ी अच्छी किताब लिखी थी इसके ऊपर, पर इसको अभी छोड़ देते। ये जापान वापस आ गया, जर्मनी भी वापस आ गया। अच्छा, अब हमें सोचना पड़ेगा, ये जो दोनों वापस आए, ये पहली दफ़ा वापस नहीं आए, हिस्ट्री में कई दफ़ा ये काम हो चुका है कि ये फ्लैट होते हैं और वापस आ जाते हैं। अच्छा, क्या हम ये कह सकते हैं कि हर दफ़ा हादसा और इत्तेफाक होता है? नहीं, हादसा और इत्तेफाक एक तो एक होता ही नहीं है, दुनिया में कोई चीज़ हादसा और इत्तेफाक नहीं होती। अगर होती भी हो तो कौम के लेवल पे हादसा और इत्तेफाक नाकाबिल कबूल चीज़ है, लॉजिकल नहीं है। बार बार हो फिर तो कोई चांस ही नहीं है, हादसा और इत्तेफाक नहीं हो सकती। इसका मतलब ये है कि यहाँ पर कुछ है जिसकी वजह से ये कौम बार बार बाहर आ रही है और वापस आकर प्राउडली अपीयर हो जाते हैं बार बार। अच्छा, जब सेकेंड वर्ल्ड वॉर हुई, ख़त्म हुई, तो इनका पैसा ख़त्म हो चुका था। इसका मतलब है पैरामीटर पैसा नहीं है, पैसा पैरामीटर नहीं है। अब मैं एक मिसाल आपको माजी बईद से देता हूँ। आपके जहन में है कि 19th सेंचुरी में इंग्लैंड ने दुनिया भर से चोरी की है। मैं इसको हमेशा कहता हूँ, इंग्लैंड में बैठ के भी कहता हूँ, हर जगह कहता हूँ, वो चोरी करके गए, उन्होंने चोरी की और चोरी का माल अपने म्यूजियम्स के अंदर प्राउडली डिस्प्ले पर रखा हुआ है कि हम चोरी करके लाए थे। बहरहाल, तो हम सबको मालूम है कि उन्होंने 19th सेंचुरी में हमारे जैसे मुल्क से चोरी की है और अपने मुल्क को बनाया है। ये जो इन्होंने पैसा लिया दूसरी कॉलोनी से और बना लिया, इसकी वजह ये थी कि इनके पास 1870 के बाद इंडस्ट्रियल रेवोल्यूशन आया था। इंडस्ट्रियल रेवोल्यूशन, ये पैसा इंडस्ट्रियल रेवोल्यूशन के अंदर काउंट हुआ। तारीख में इससे पहले दो कौमें और हैं जिन्होंने इससे ज़्यादा पैसा चुराया है। अलबत्ता कई कौमें ऐसी रही हैं, लेकिन यूरोपियंस की बात कर रहा हूँ, इससे ज़्यादा पैसा चुराया है लेकिन वो डेवलपमेंट नहीं कर सके, और वो हैं स्पेन और पुर्तगाल 16th सेंचुरी में, जब वो लैटिन अमेरिका और कैरेबियन के इलाके में गए, स्पेशली लैटिन अमेरिका में, और इन्होंने वहाँ पे जाकर माया सिविलाइजेशन को ख़त्म कर दिया और वहाँ पे जितना गोल्ड था वो सब चुरा के ले गए। स्पेनिश ने और पुर्तगीज़ ने ये काम किया, लेकिन स्पेनिश और पुर्तगीज़ वो मकाम नहीं ला सके दुनियावी एतबार से भी जो इंग्लैंड लेकर आया, जो इंग्लैंड लेकर आया। तो रिसर्चर्स ने इसके ऊपर काम किया कि भाई अगर पैसे की अमाउंट की बात हो तो स्पेन और पुर्तगाल ने जो 16th सेंचुरी में कैरेबियन और लैटिन अमेरिका से लिया था, वो पैसा उससे ज़्यादा था जो इंग्लैंड ने हमारे इंडिया से लिया होगा, तो फिर वो क्यों नहीं ये कर सके जो इंग्लैंड ने किया। तो हमारे पास एक बात वाज़े होती है कि पैसे से सारे काम नहीं होने, तो एक और चीज़ इंट्रोड्यूस हो जाती है और वो है टेक्नोलॉजी। राइट टाइम पर पैसे के साथ टेक्नोलॉजी का मर्जर अगर हो जाए तो फिर डेवलपमेंट आ सकती है। राइट टाइम पर पैसे के साथ टेक्नोलॉजी का मर्जर वो डेवलपमेंट ला सकता है। एक डॉक्यूमेंट्री रिकमेंड करूंगा आपको, बीबीसी की डॉक्यूमेंट्री है, हिस्ट्री ऑफ साइंस, हिस्ट्री ऑफ साइंस बीबीसी की डॉक्यूमेंट्री है, मोस्ट प्रोबेबली यूट्यूब के ऊपर मिल जाएगी, वरना दूसरे जो टॉरेंट्स साइट होती हैं उनके ऊपर मिल जाएगी आपको। उसमें आपको देखना होगा कि इंग्लैंड एक्चुअली साइंस का हब नहीं था। जब हम इंडस्ट्रियल रेवोल्यूशन की बात करते हैं जो 1870 के अंदर आया, तो जो साइंस और टेक्नोलॉजी हम बात कर रहे होते हैं वो मामूलन इवॉल्व कर रही होती है तीन साइंसेस के ऊपर, मैथमेटिक्स, थ्योरेटिकल फिजिक्स और केमिस्ट्री के ऊपर। इन तीन साइंसेस के ऊपर ट्रू इवॉल्व हो रही होती है इंडस्ट्रियल रेवोल्यूशन, और इन तीनों में भी जो मदर ऑफ साइंसेज है वो हमें मालूम है मैथमेटिक्स है। और इंग्लैंड मैथमेटिक्स का हब नहीं था, मैथमेटिक्स का हब कहीं और पे था। अगर आपको मैथमेटिक्स का हब देखना है तो मेरा अपना ये ख्याल है कि हमें उसको स्वीडन और हॉलैंड के अंदर देखना होगा। स्वीडन और हॉलैंड मैथमेटिक्स के हब थे, लेकिन स्वीडन और हॉलैंड मैथमेटिक्स के अंदर बहुत स्ट्रांग होने के बावजूद इंडस्ट्रियल रेवोल्यूशन क्रिएट नहीं कर सके, क्योंकि जो पैसे और टेक्नोलॉजी का मर्जर था वो स्वीडन और हॉलैंड के पास नहीं था, ये इंग्लैंड के अंदर हासिल हुआ था। सही है, ये आपको मैंने दावा कर दिया मैथमेटिक्स का हब वहाँ पर था, और इसका मेरा मतलब होता है मैथमेटिक्स का प्रैक्टिकल इम्प्लीमेंटेशन कहाँ से शुरू हुआ, मैथमेटिक्स का प्रैक्टिकल इम्प्लीमेंटेशन मॉडर्न टाइम्स के अंदर कहाँ से शुरू हुआ। तो मैं सिर्फ एक पॉइंट आपको अर्ज करता चलूँ, आपने अगर हॉलैंड की तस्वीरें देखी हों तो उनके विंड मिल्स देखी होंगी, जो पंचक्कियाँ उनकी लगी हुई होती हैं। स्टार्टिंग पॉइंट इस तरीके से था कि ये जो विंड मिल्स थी इनमें हवा का प्रेशर कम होने की वजह से नीचे इनको कोल जलाना पड़ता है, कोयला जलाना पड़ता है ताकि वो स्टीम क्रिएट हो और फिर वो पंचक्की तेज़ तेज़ चले, और इस पंचक्की के ज़रिए से वो ग्राइंडर इस्तेमाल कर रहे होते हैं एक्चुअली गंदम वगैरह को ग्राइंड करने के लिए पुराने ज़माने के अंदर। तो एक ऐसे एक आदमी था जिसकी पंचक्की में हवा का फ्लो कम हुआ हुआ था, और वो आया एक मैथमेटिशियन के पास और उससे कहा कि देखो भाई मेरी पंचक्की जो है ये बहुत स्लो चलती है, यहाँ पे हवा का प्रेशर इतना कम है उसकी वजह से मुझे कोयला जलाना पड़ता है, और जब मैं कोयला जलाता हूँ तो मेरी जो ग्राइंडर की जो कमाई है वो बहुत कम हो गई है, मिल की कमाई मेरी, तो तुम एक काम करो, तुम कहते हो मैथमेटिक्स इतना कुछ कर सकता है तो तुम आके ज़रा देखो मेरा काम क्या कर सकते हो तुम। तो मैथमेटिशियन जो था वो वहाँ पर गया, उसने विंड मिल के ऊपर चढ़ने की कोशिश की, ऊपर जाके उसने विंग्स को देखा, विंग्स के एंगल्स को देखा और विंड को देखा, विंड की स्पीड वगैरह वगैरह मॉनिटर करता रहा। उसके बाद वो गया और उसने कहा कि ये जहाँ पर विंग लगा हुआ है विंड मिल के अंदर जहाँ से जुड़ा हुआ है इसकी कटाई करवानी है मुझे, इसकी कटाई करवा के इसको एक और एंगल के ऊपर सेट करना है। तो उसने सिर्फ ये किया कि जहाँ पर विंग लगा हुआ था उस सुराख को और टेढ़ा करके थोड़ा सा टिल्ट दे दिया उसने विंग के अंदर, पर के अंदर, और जैसे उसने पर के तीनों परों को चारों परों को जरा सा टिल्ट दिया एकदम से टरबाइन की स्पीड तेज हो गई, विंड मिल की स्पीड तेज हो गई। तो वो कहते हैं कि यहाँ पर हमारे सामने मॉडर्न टाइम्स में, तो बताइए स्टोरी भी हो सकती है, मॉडर्न टाइम में मैथमेटिक्स का प्योर मैथमेटिक्स का इम्प्लीमेंटेशन नज़र आता है। ऐसा बहुत दफ़ा हुआ होगा, पहले भी बहुत दफ़ा होगा, लेकिन इस तरह से कहते हैं ये लोग। ब्रैकेट, स्विट्जरलैंड में एक बादशाह था, वो जंग हार रहा था दूसरे शहरों के मुकाबले में, ये सब सिटी स्टेट थे। आपको याद पता होगा कि उस ज़माने में कंट्रीज़ नहीं होते थे बल्कि शहर होते थे जो हुकूमतें होती थीं। तो एक बहुत बड़ा शहर का बादशाह था, वो एक और शहर वाले से हारे चला जा रहा था, लेकिन वो था बहुत पावरफुल और उसके पास बड़ी बड़ी यूनिवर्सिटीज़ थी स्विट्ज़रलैंड में, ये बात है तकरीबन 16th सेंचुरी की। तो वो हारे जा रहा था, तो एक और छोटा शहर था स्विट्ज़रलैंड का, उसने इस हारते हुए बादशाह को एक नुस्खा बताया कि तुम अगर ये करो तो जीत सकते हो। अब उसकी डिटेल छोड़ देते, वो बादशाह साहब जीत गए, छोटे शहर की बताई हुई मदद से बादशाह साहब जीत गए। तो वो गया छोटे शहर को विज़िट किया उसने, और बहुत उसको कहा कि ऐसा है कि हम अपने ख़जाने का इतना हिस्सा तुम्हें दे सकते हैं, तुम बताओ तुम्हें क्या चाहिए। तो 16th सेंचुरी में वो शहर वाले जमा हुए और उन्होंने कहा कि सरकार हमें आपकी कोई चीज़ नहीं चाहिए, आप यहाँ पर एक यूनिवर्सिटी खोल दें। अगर कोई कौम 16th सेंचुरी में यूनिवर्सिटी की इम्पोर्टेंस समझ सकती हो तो उसे तरक्की याफ्ता नहीं होना चाहिए क्या? और हमारे साथ एक और मुश्किल है, अब देखिए हम लोग तकरीबन बात पर आ गए हैं, हमारे साथ एक और मुश्किल है वो ये है कि हम जो कुछ था वो भी खो चुके हैं। अब देखिए कैसे, ये सिर्फ दावा नहीं होना चाहिए ना, प्रूफ भी होना चाहिए, थोड़ा बहुत तो प्रूफ होना चाहिए। तो मैं दो तीन चीज़ें आपकी खिदमत में अर्ज़ करता हूँ। हमने अब तक कोशिश ये की, मैं अपने ज़ाती तौर पे बात कर रहा हूँ क्योंकि मैं ट्रैवलिंग बहुत ज़्यादा करता हूँ, और ट्रैवलिंग बहुत ज़्यादा करने के नतीजे में मैं कोशिश करता हूँ कि नेचुरल फिनोमिनास को देखने का मुझे मौका मिले। अगर कोई आर्किटेक्चरल कोई ब्यूटी है तो उसको देखने का मुझे मौका मिल जाए, तो मुख्तलिफ़ चीज़ें देखता रहूँ। अच्छा, मैं कोशिश करता हूँ कि अगर कोई इंसान का बना हुआ स्ट्रक्चर है या इंसान का बना हुआ कोई फिनोमिना है तो जब मैं वहाँ पे पहुँचूँ तो ये तो देखता हूँ कि ये कैसा है, सबसे पहले ये समझने की कोशिश करता हूँ कि ये नहीं कि किसने बनाया है, ये भी नहीं। बीइंग टीचर मैं ये नहीं करता, मैं ये सोचता हूँ कि ये जो है ये तो है, जिसने इसको बनाया है वो भी अच्छा है। मुझे ये देखना चाहिए कि जिसने इसको बनाया है उसने सीखा कहाँ से था, उसने किस क्लास में सीखा था, किस इदारे से सीखा था। मेरा काम ये होना चाहिए। क्यों? मुझे इदारे बनाने, अफराद नहीं बनाने। तो मैं हमेशा ये कोशिश करता हूँ कि फिनोमिना के पीछे, चूंकि वो क्रिएटर तो नहीं है, वो तो सिर्फ बनाने वाला है, इंसान है हमारी तरह, क्रिएट तो नहीं किया, खुदा क्रिएट करता है। हम इंसान ने जब बनाया होता है तो हमने किसी से सीख के बनाया होता है, हम लोग वैल्यू एडिशन करते हैं, 70-80 सीखते हैं, 15-20 बढ़ाते हैं, तो लोग समझते हैं हम बनाने वाले। हम बनाने वाले नहीं होते, हम वैल्यू ऐड कर रहे होते हैं सिर्फ। तो मैं ये सोचता हूँ कि जिसने ताजमहल बनाया है, अब मैं मिसाल को इम्प्लीमेंट कर रहा हूँ, जिसने ताजमहल बनाया है उसका, उनका नाम उस्ताद फलां था, तो मैं कहता हूँ ये इम्पोर्टेंट नहीं है कि वो आर्किटेक्ट कौन थे, इम्पोर्टेंट ये है कि जिस क्लास में उस आर्किटेक्ट ने सीखा था वो क्लास किस इदारे में थी। अब मैं आपको गारंटी से एक बात कहता हूँ कि आप इस सवाल का जवाब नहीं दे पाएंगे, न सिर्फ आप नहीं दे पाएंगे बल्कि मेरे और मेरे जैसे लोग भी नहीं दे पाएंगे। वो ये कि ताजमहल के आर्किटेक्ट ने जिस स्कूल से ये फन सीखा था उसका नाम क्या था। मेरे ख्याल में शायद हमें डॉक्टर मुबारक अली से बात करनी पड़ेगी, शायद वो बता पाएंगे, और मैं ख्याल ये कर रहा हूँ कि शायद वो भी ना बता पाए। क्यों? किसी ने डेलिबरेटली उन स्कूल्स के नाम मिटा दिए, मेरा ख्याल ये। हमारे पास इतने अजीब फिनोमिनाज हैं आर्किटेक्चर के अंदर, कोइंसिडेंस का तो सवाल ही पैदा नहीं होता है, बगैर स्कूल के बन ही नहीं सकती हैं। अभी 5-6 दिन पहले मैं हिरण मीनार देखने गया था, शेखुपुरा में के नज़दीक हिरण मीनार। अच्छा, माजरत के साथ, सिर्फ मुझे उम्मीद दिलाने के लिए, बताने के लिए, कितने लोगों ने इस हॉल के अंदर, ज़ाहिर स्टूडेंट्स में से कितने लोगों ने, स्टूडेंट्स में से इस हॉल के अंदर हिरण मीनार देखा? आप तो सर स्टूडेंट हैं नहीं वैसे भी, देखिए। अच्छा, इसकी एक वजह ये हो सकती है कि आप वहाँ से, ज़ाहिर 1200 किलोमीटर डिस्टेंस के ऊपर हैं, शेखुपुरा के नज़दीक है, आप कहाँ जाएंगे वहाँ पर, लेकिन आप में से बहुत सारे लोग लाहौर गए होंगे लेकिन फिर भी आपने नहीं देखा होगा। ये एक मुश्किल है हम लोगों के साथ। आप जाके देखिएगा उसको, ब्यूटी है, ब्यूटी है। और ख़ासकर जब आप ये देखें कि जहांगीर के ज़माने में बनी थी तो उसकी ब्यूटी में बहुत ज़्यादा इजाफा होता है। तो अब यह है कि जिस आर्किटेक्ट ने बनाया है वो किस क्लास में थे, किस इंस्टीट्यूट में थे, वो इंस्टीट्यूट कहाँ गए सारे, इंस्टीट्यूट हमें नहीं पता। अच्छा, एक और फिनोमेना है हमारे पास उससे भी पुराना, वो क्या है? वो आपके पास जीटी रोड, मशहूर मारूफ ग्रांड ट्रंक रोड, जो आज के हिंदुस्तान और पाकिस्तान के दरमियान ट्रैवल कर रही है, और ये रोड शेरशाह सूरी के ज़माने में बनाई गई थी। कितने आर्किटेक्ट्स ने बनाई होगी, वो आर्किटेक्ट्स जो कम से कम सिविल इंजीनियरिंग के माहिर ज़रूर होंगे और ट्रांसपोर्टेशन के, वो आर्किटेक्ट किस स्कूल के पढ़े हुए थे, हमें नहीं मालूम। सही। और जो कुछ हमें मालूम है वो ये है कि ऑक्सफोर्ड को 900 साल हो गए, कैम्ब्रिज को 900 साल हो गए, येल को, और क्या हो रहा है ये? अगर हमारे पास यूनिवर्सिटीज़ नहीं थी 600 साल पहले तो ये माहरीन फ़न कहाँ से आ रहे थे, ये आर्किटेक्ट्स कहाँ से बन रहे थे? और फिर एक अजीब फिनोमिना है जो हमारे डॉक्टर हमदानी साहब कश्मीर के बड़े मज़े लेके बयान करते हैं, वो कहते हैं कि 500 साल पहले हमारे आर्किटेक्ट्स ने जीटी रोड बनाई अपनी रिसोर्सेज पर खुद, उस वक्त हमारे पास एजम्पशन ये है कि कोई यूनिवर्सिटी नहीं थी, एज्यूम ये कर रहे हैं, विच इज़ नॉट गुड, ये ऐसा हो नहीं सकता। उसके बाद हमने सारी यूनिवर्सिटीज़ खोल ली, कम्युनिकेशन ट्रांसपोर्टेशन के डिपार्टमेंट्स उसके अंदर खोल लिए, सिविल इंजीनियरिंग कर ली, और जब हम मोटरवे बनाने लगे तो कोरियंस को बुलाया। ये क्या मैस है? अगर उस वक्त हमने बगैर यूनिवर्सिटीज के बना ली थी 500 साल पहले, तो अब 500 साल के बाद हमें कोरियंस को क्यों बुलाना पड़ गया? इसका मतलब ये कि हम अपनी हिस्ट्री से डिस्कनेक्टेड हुए हैं। हमारी कोई पीछे लेगेसी है जिससे हम डिस्कनेक्टेड लोग हैं, और इस डिस्कनेक्शन में एक सादा सा काम हुआ है 1870 के करीब, और वो ये हुआ है कि हमारी इल्मी ज़बान उर्दू और फारसी से तब्दील करके इंग्लिश की गई है, और इस डिस्कनेक्शन के नतीजे में हमें कुछ नहीं पता कि पीछे क्या हुआ। आप देखिए हमारे साथ कितना बड़ा जुल्म हुआ, सेम टर्किश के साथ भी हुआ। फिर टर्किश वापस कैसे आए, ये अभी तक आए भी या नहीं आए ये अलग क्वेश्चन है। आपको और मुझे फौरन देखना पड़ेगा हमारे साथ हो क्या रहा है। अच्छा, अब मैं बिल्कुल सोल्यूशन की तरफ जाता हूँ। मैंने देखिए जो काम किया अभी तक वो ये कि आपको मुख्तलिफ तरीक़ों से ये दिखाने की कोशिश की कि किस तरीके से हम साइंसेस से डिस्कनेक्ट हुए हैं और हम किसी और पटरी के ऊपर बैठा दिए गए। अच्छा, अब हमें क्या करना होगा, हमें ये देखना होगा। मैं वापस आता हूँ उस बात के ऊपर जो 15-20 मिनट पहले रोक ली थी मैंने, इस पर वापस आते, क्या नेचुरल फ्लो में कोई ऐसी रुकावट है कि अगर मैं उसको उठा लूँ तो नेचुरल फ्लो दोबारा शुरू हो जाए। देखिए मैंने आपके सामने साबित किया कि 400 साल पहले एक फ्लो था और उस फ्लो में हम साइंस और टेक्नोलॉजी में बहुत आगे जा रहे थे। मैं इस बात को कबूल नहीं करता कि यूरोपियंस एशियंस से साइंस और टेक्नोलॉजी में जब उन्होंने हम पे हमला किया तो बहुत आगे थे, हमसे बहुत आगे नहीं थे। मैं अब तकरीबन गारंटी से बात कर सकता हूँ, इसको साबित कर सकता हूँ, वो हमसे बहुत आगे नहीं थे, वो किसी और चीज़ में हमसे आगे थे जिसकी वजह से उन्होंने हम पे कब्ज़ा किया। जो कुछ हमारे पास सबूत और शवाहिद हैं वो ये कह रहे हैं कि हमारे पास साइंस और टेक्नोलॉजी थी 400 साल पहले, तकरीबन 300 साल पहले भी। वो फ्लो हमसे मिस हुआ है। क्या कोई ऐसा काम कर सकते हैं कि ये और ये रुकावट अगर हटा लें तो फ्लो दोबारा शुरू हो जाए? मेरे ख्याल में है, मेरे ख्याल में है। अच्छा, मुझे आपके सामने साबित ही करना होगा वो रुकावट कौन सी है कि अगर वो हटा लें तो मामला हल हो जाए। दुरूद भेजिएगा मोहम्मद वाले मोहम्मद। देखिए मैं फिर दोबारा सोशल साइंसेस से मदद लूंगा। अगर आप फातह कौम हो, आप कोई कौम हैं जिसने दूसरी कौम पर फतह हासिल की है, चलिए आप क्यों अपने आप को बदनाम करें। आप अपने आप को ले लीजिए, सोचने की कोशिश कर लीजिए आज से 150 साल पहले के इंग्लैंड को। अगर मैं और आप ईस्ट इंडिया कंपनी होते और हमारे सामने इंडिया जैसा ओपोनेंट होता और इंडिया वो ओपोनेंट था जिसके पास पैसे की कोई कमी नहीं है और इंडिया वो ओपोनेंट है जिसके पास टेक्नोलॉजी की भी कोई कमी नहीं है। ब्रिटिश ने जितना कुछ भी बनाया बिल्डिंग्स के नाते, आज तक कोई बिल्डिंग ताजमहल के नज़दीक नहीं आ पाई, शाही किले के नज़दीक नहीं आ पाई, बादशाही मस्जिद के नज़दीक नहीं आ पाई। इसका मतलब है जब ये ब्रिटिश आए हैं तो न इनके पास पैसा था, न इनके पास वो टेक्नोलॉजी थी जो मुग़ल के पास अवेलेबल टेक्नोलॉजी थी, जिस पर आज तक हम लोग प्राउडली अपने आप को देख रहे हैं स्टेटस के अंदर, दुनिया भर दिखती है। तो इंग्लैंड ने हराया कैसे? देखिए ना, आपका अपोनेंट एक ऐसा है जिसके पास पैसा बेइंतहा है, इसके पास टेक्नोलॉजी बहुत ज़्यादा है। अच्छा, बंदे किसके पास ज़्यादा थे? बंदे का तो कोई क्वेश्चन ही नहीं था। टोटल जो अंग्रेज यहाँ पर थे वो 25,000 से 35,000 अंग्रेज थे और जो टोटल इंडियन यहाँ पर रह रहे थे वो अंदाजन 25 करोड़ के ऊपर थे, 25 करोड़ के ऊपर। तो मैं एक दफ़ा ऐसे ही बेकार बैठा हुआ था अपने इन्हीं बातों के ऊपर सोच सोच के बाद औकात एहसास कर रहा था, तो मैंने सोचा कि अगर सब ने एक मुट्ठी खाक अंग्रेज़ों पर मार दी होती तो क्या होता। तो आप कभी मज़े में, आप दिल चाहे तो आप ये काम कर लीजिएगा। देखिए मुट्ठी को मैंने सोचा और मैंने सोचा अगर मैं पूरी मुट्ठी भर लूँ तो कितने क्यूबिक इंच मिट्टी आ जाएगी। तो मतलब मैंने सोचा कि भाई शायद एक क्यूबिक इंच मिट्टी मेरे हाथ में आ जाएगी, इतनी तो आ जाएगी ना, एक इंच ज़रब एक इंच ज़रब एक इंच लंबाई चौड़ाई गहराई, इतनी मिट्टी तो मेरे हाथ में आ जाएगी। तो मैंने सोचा कि अगर 25 करोड़ इंसान एक एक मुट्ठी मिट्टी उठा लें तो कितने क्यूबिक फिट, कितने क्यूबिक मीटर ये मिट्टी बन जाएगी, सही है। फिर उसके बाद मैंने सोचा कि भाई मेरा जैसा एक आदमी अंग्रेज़ थोड़ा सा लंबा होगा उसको भी मैं काउंट कर लेता हूँ, चलो 6 फुट का लगा लेता हूँ। 6 फुट के आदमी के ऊपर भी थोड़ी मिट्टी, नीचे भी थोड़ी मिट्टी, दाएं बाएं हर तरफ मिट्टी, कितने क्यूबिक फिट मिट्टी में ये बंदा डूब जाएगा। तो मैंने हिसाब लगाया कि हम तकरीबन 70,000 अंग्रेज़ों को اپنی مٹھی کی مٹی سے ڈبو سکتے تھے. ہمیں درخت کاٹنے کی بھی ضرورت نہیں تھی, لیکن ہم نے نہیں کیا. سوال یہ کہ ایسا کیوں ہو گیا؟ تو مجھے سمجھ میں آیا کہ اگر آپ کسی قوم میں دو رکاوٹیں کریٹ کر دیں تو اس قوم میں ہارنا ہوتا ہے, پھر معاملہ ختم ہو جاتا ہے. حتیٰ اس کے پاس پیسہ ہو, حتیٰ اس کے پاس ٹیکنالوجی ہو, پھر بھی ہار جائے گی. اچھا, وہ راز ہے ہیومن ریسورس کا, کہ اگر آپ انسان کو ہرا لیں تو انسان کے ہاتھ میں جو پیسہ ہے وہ اسے جتا نہیں سکتا. انسان کے دماغ کو اگر آپ نے ہرا لیا تو نہ پیسہ جتاتا ہے, نہ ٹیکنالوجی جتاتی ہے, نہ اسلحہ جتا سکتا ہے, کوئی نہیں جتا سکتا اسے اگر آپ نے اس کے دماغ کو ہرا دیا. اچھا, یہ تو شاعری ہو گئی, دماغ کو ہرا دیا, اس کا امپلیمنٹیشن کیا ہے؟ دماغ کو ہراتے کیسے ہیں؟ ہاں, دماغ کو ہراتے ہیں دو طریقے سے. نمبر ایک, کانفیڈنس لے لو. نمبر دو, امید لے لو, ہوپ, امید. کانفیڈنس, ہوپ, اگر یہ دو چیزیں نکل جائیں معاملہ ختم. اب اس آدمی کو نہ پیسہ جتائے گا, نہ اسلحہ, نہ ٹیکنالوجی, کوئی چیز اس کے کام نہیں آئے گی, نہ اس کی لیگیسی, نہ اس کا اجداد کا فخر, نہ اس کا دین مذہب, کوئی چیز اس کے کام نہیں آئے گی اگر اس کے اندر کانفیڈنس اور ہوپ نہیں ہے. اس کے اندر ایک تیسرا ایلیمنٹ آپ ایڈ کر لیجئے جو خود بخود ان دو کے ہوتے ہوئے آتا ہے اور خود بہت امپورٹنٹ ہے, اور وہ ہے کمٹمنٹ. کمٹمنٹ اگر آپ تین کا پیرامیٹر کریٹ, تین کا ٹرائنگل کسی قوم میں کریٹ کرنے میں کامیاب ہو گئے تو وہ قوم کامیاب ہو گئی. کانفیڈنس, ہوپ, کمٹمنٹ, یہ تین چیزیں اگر آپ نے کسی قوم میں ڈال لی وہ قوم کامیاب ہو جائے گی. اس ٹرائنگل کو آپ ایک سرکل کے اندر سوچ لیجئے, اور سرکل کیا ہے جس کے اندر یہ ٹرائنگل کریٹ ہوتا ہے؟ وہ سرکل, اب میں تو مولوی آدمی ہوں, یہ سرکل ہے خدا پر ایمان. اس خدا پر ایمان کے اندر یہ ٹرائنگل کریٹ ہو جاتا ہے. اگر خدا پر ایمان ہوتا ہے تو کانفیڈنس بھی ہوتا ہے, ہوپ بھی ہوتی ہے, اور کمٹمنٹ بھی ہوتا ہے. لیکن اگر خدا پہ ایمان نہ ہو تو کہیں نہ کہیں اس میں بریک ہونا ہوتا ہے, پھر وہ ٹوٹ جاتا ہے. اب ضرورت ہی نہیں کہنے کی کربلا سے سیکھیں, اہل بیت سے سیکھیں, یہ سب چیزیں ہمیں وہاں نظر آ رہی ہیں. صحیح. اچھا بھائی, اب موضوع پہ واپس, آپ نے دیکھ لیا. اچھا, اب دیکھیے, صرف یہ بات رہ گئی جس پہ ہم نہیں جائیں گے, وہ یہ کہ انگریزوں نے کانفیڈنس کیسے چھینا. اس کا بھی ایک بہت آسان حرب ہے, زیادہ ٹچ نہیں کریں گے. کسی بھی قوم کے جو ہیروز ہوتے ہیں, ایلیٹ, ان کو آپ ذلیل کر دیں, ہاں, ان کو آپ ہیومیلیٹ کر دیں, بس قوم کا اعتماد ختم ہو جاتا ہے. کسی بھی قوم کے ایلڈرز, جس کو ہم لوگ کہتے ہیں, ایلیٹس کہتے ہیں, ہیروز کہتے ہیں, ان کو اگر آپ نے ذلیل کر دیا, تحقیر کر دی ان کی, ہیومیلیشن کر دی, قوم کا اعتماد ختم ہو جاتا ہے. یہ لوگ 150-200 سال سے یہی کر رہے ہیں. جو ہماری قوم کا بڑا بنتا ہے اس کو ہیومیلیٹ کر دیتے ہیں, چاہے وہ قائد اعظم ہو, چاہے وہ عبدالسلام ہو, چاہے وہ قدیر خان ہو, چاہے وہ کوئی بھی ایکس وائی زی. اچھا, ان کے پاس ایک آسان حربہ ہے, ہر انسان میں کوئی نہ کوئی ویکنس ہوتی ہے. میں یہ نہیں کہہ رہا قائد اعظم میں کوئی ویکنس نہیں ہے, عبدالسلام میں ویکنس نہیں ہے, قدیر خان میں, بھٹو میں, فلاں میں, فلو میں, سب میں ویکنسز ہوتی ہیں. ان کے ایلڈرز میں بھی ویکنس ہوتی ہے. یہ اپنے ایلڈرز کی ویکنس نہیں بتاتے, اور ہمارے ایلڈرز کی ویکنس کو ان کی ہیومیلیشن میں استعمال کرتے ہیں. ابراہم لنکن کے اندر کچھ ویکنس نہیں تھی کیا؟ چرچل کے اندر کوئی ویکنس نہیں تھی؟ سب کے اندر تھی. کبھی ان کی برائیاں نہیں سنیں گے آپ, برائیاں سنیں گے ہمارے والوں کی سنیں گے. لیاقت علی خان میں یہ خرابی تھی, بھٹو میں یہ خرابی تھی, قائد اعظم میں یہ خرابی تھی, قدیر خان نے یہ غلط کر دیا, عبدالسلام میں یہ غلط کام. اچھا, اچھائیاں کیوں نہیں ڈھونڈ رہے؟ अपने वालों में सारी बुराइयाँ छुपा लेते हैं। जो हमारे यहाँ क्राइम्स होते हैं, जो ये लोग सारे अखबारों टीवी पे लगाते रहते हैं, इनके नहीं होते क्या? इनके भी होते हैं। अगर कोई 80s में जाकर देखे तो न्यूयॉर्क रहने के काबिल शहर नहीं था, क्या आपको पता था? नहीं। अब ज़रा इनकी जाके बुक्स पढ़ लीजिए, खुद एतराफ़ कर रहे हैं कि हमारे साथ क्या मुसीबत आ गई थी। एक किताब है अगर आपने देखना चाहें, मेलकम ग्लैडवेल की किताब है टिपिंग पॉइंट, उसमें देखिए इसने बताया न्यूयॉर्क की क्या हालत हो गई थी 80s के अंदर। तो आपको हमें देखना होगा कि हमारे साथ हो क्या रहा है। ये लोग हमारा कॉन्फिडेंस हमसे ले रहे हैं, हमारी उम्मीद हमसे ले रहे हैं, हमारा कमिटमेंट हमसे छीन रहे हैं। हमारे पास एक रास्ता है, वही कि हम सब वापस ला सकते हैं। वापस कैसे आता है? छीनने वाला तो ह्यूमिलिएट करता है। आप एक काम करो, आप सक्सेस की स्टोरीज क्रिएट करो। आपका वापसी का रास्ता ये है, कामयाबी की कहानियां बनाओ। कहानियां का मतलब मेरे स्टोरीज नहीं है, नरेशंस हैं। नरेशंस डेवलप करो, कामयाबी के नरेशंस डेवलप करना चाहिए। आप बताएं कौम ने ये कामयाबी हासिल की है, नरेशंस डेवलप करें। आपकी और मेरी बहुत बड़ी जिम्मेदारी बनती है, हमें चाहिए कि हम अपनी इंडिविजुअल कैपेसिटी में अपनी कौम के लिए सक्सेस का नरेशन डेवलप करें अपनी अपनी कैपेसिटी के अंदर। मैं मिसाल के तौर पर फर्ज करें बिल्डर होने के नाते कुछ ऐसा बनाऊँ जिससे कौम की सक्सेस की स्टोरी क्रिएट हो। आप फ़र्ज़ करें कि आर्किटेक्ट हैं तो आपको ऐसी चीज़ ड्राइंग करें, आप साइंटिस्ट हैं तो आप ऐसी कोई चीज़ डेवलप करें, आप प्रोग्रामर हैं तो आप ऐसा कोई प्रोग्राम बनाइए। हमें नरेशंस चाहिए सक्सेस के, ताकि हमारी कौम एतमाद हासिल करे, हमारी कौम के अंदर उम्मीद दोबारा ज़िंदा हो। और उसके ज़रिए से, और मैं आपकी खिदमत में आस करूँ, अगर आप ये उम्मीद, ये एतमाद, ये कमिटमेंट एक दफ़ा अपनी कौम को देने में कामयाब हो जाते हैं, फिर ये नेचुरल फ्लो है, फिर इसे कोई नहीं रोक सकता, फिर असलहे नहीं रोक सकते, टेक्नोलॉजी, पैसा, कोई चीज़ नहीं रोक सकती। और ये वो चीज़ है जो मैं पॉइंट करना चाह रहा हूँ कि काफ़ी हद तक जापनीज के अंदर आई है, जर्मन्स के अंदर आई है, उनको कॉन्फिडेंस है। अब मुझे ताज्जुब इस बात पर है कि अगर हम खुदा के ईमान के स्फेयर के अंदर काम कर रहे होते तो उनके अंदर उम्मीद ज़्यादा होनी चाहिए थी या हम में? अच्छा, अब मैं एक और बात देखिए, सिर्फ आखिरी टच देते हुए मैं इसको ख़त्म करूँगा। आप फ्यूचर की तरफ बात कर रहे हैं, हर कौम अपने फ्यूचर के बारे में सोचती है, हर कौम अपनी आइडियोलॉजी के अंदर अपने फ्यूचर को पोर्ट्रे कर रही होती है। कौमों की क्लासिफिकेशन में एक क्लासिफिकेशन ये होती है कि वो कौमें कौन सी हैं जिनका ख़राब फ्यूचर पोर्ट्रे हुआ हुआ है, और वो कौमें कौन सी हैं जिनका ब्राइट फ्यूचर पोर्ट्रे हुआ हुआ है। किसी कौम का फ्यूचर हमसे ज़्यादा ब्राइट पोर्ट्रे नहीं हुआ हुआ। हम ज़हूर इमाम के मालिक हैं, ये हमारी थियोलॉजी का हिस्सा है। उनकी ज़ात पे दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद, ये हमारी आइडियोलॉजी का कोर है कि हमारा फ्यूचर अच्छा है। तो हमारे अंदर होप होनी चाहिए, हमारे अंदर कॉन्फिडेंस होना चाहिए, हमारे अंदर कमिटमेंट होना चाहिए। क्यों? हमारी आइडियोलॉजी का पार्ट है ये कि सक्सेस हमारी है और इसको कोई रोक भी नहीं सकता है। तो अज़ान मोहतरम, मुझे ताज्जुब है कि हम लोग क्यों इससे बेखबर हो रहे हैं कि मुस्तकबिल हमारा है। और मैं आखिरी जुमला बस इसमें ये कहूँगा कि तशय्यो वो फ़िरका है जिसका माजी करबला जैसा अजीम शान है और मुस्तकबिल ज़हूर इमाम जैसा ताबनाक। हमारा माजी खूबसूरत है, हमारा मुस्तकबिल प्रॉमिसिंग है। कॉन्फिडेंस हम में होना चाहिए, डेवलपमेंट हमारे अंदर होनी चाहिए, एफर्ट हमारी तरफ से होनी चाहिए। और अल्हम्दुलिल्लाह रब्बिल आलमीन, आज पूरी दुनिया के अंदर तशय्यो की मौजूदा सूरत हाल इस बात का सबूत है। सारी दुनिया की कमिटेड आइडियोलॉजी के साथ कमिटेड कौमें या तो हार चुकी हैं या शिद्दत के साथ डिक्लाइनिंग पर हैं। सिर्फ तशय्यो का अब उठान शुरू हुआ है। ये बहुत अजीब जुमला है। क्यों? करबला अब हमें असर दिखा रही है अपना। ये जो 3 करोड़ 2.5 करोड़ जमा होना शुरू हुए हैं, करबला ने अब अपना असर दिखाना शुरू किया है। कब? जब सारी आइडियोलॉजीज अपनी शिकस्त तस्लीम कर चुकी हैं, अब तशय्यो अपनी ताकत पकड़ रही है 1100 साल के बाद ज़हूर गैबत के।
तो सारी आइडियोलॉजीज या एंड पर हैं या डिक्लाइनिंग नोट के ऊपर हैं, सिर्फ शियत है जो अपवर्ड मूव कर रही है, इसकी ताकत फैल रही है, इसकी हैसियत साबित हो रही है, इसकी आइडियोलॉजी दुनिया के सामने जाहिर हो रही है। तो अल्हम्दुलिल्लाह रब्बिल आलमीन, मैं इसको गोल्डन एरा कहता हूँ, ये गैबत का गोल्डन एरा है। अगर ये जहूर का ज़माना ना भी हो, इंशाल्लाह के है, अगर ना भी हो तो मैं कह रहा हूँ ये गैबत का गोल्डन एरा है जिसके अंदर हम लोग हैं। ऐसी चीज़ें कभी नहीं हुई थी हिस्ट्री के अंदर, और मैं मुकम्मल नहीं कहूँगा मुकम्मल, लेकिन बहरहाल काफ़ी हद तक इत्तलात रखने के बाद मैं आपकी खिदमत में अर्ज़ कर रहा हूँ कि जो कुछ इस वक्त हमारे पास है 1100 साल हिस्ट्री के अंदर, और पूरी इस्लाम की हिस्ट्री 1400 साल के अंदर कभी ऐसा नहीं हुआ था। तो अल्हम्दुलिल्लाह रब्बिल आलमीन, बहुत पॉजिटिव पॉइंट पर हैं हम लोग। हम लोग अपनी ज़िम्मेदारी समझनी चाहिए और काम की तरफ तवज्जो देनी चाहिए। इंशाअल्लाह दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। मेरा जो अंदर का दिमाग है वो ये कहता है कि 50 मिनट के बाद लोगों की रिसीविंग कैपेसिटी अपने एंड के ऊपर आने लगती है। तो मैं हमेशा इस बात का मोतक़िद रहता हूँ। मैं फ़िलासफ़ी की क्लासेस में बहुत एंथुसियाज़्म के साथ जाता था, और मैं उन लोगों में से था कि जो टीचर्स को इतनी घूर के देखते थे कि एक आध दफ़ा तो किसी ने बुला के मुझसे कहा भी कि भाई कोई परेशानी है क्या, इतना क्यों घूर रहे हो। तो मैं मिस नहीं करता था एक वर्ड भी। तो मैं अपने जहन को नोट करता रहता था 40 मिनट्स में स्टेरिंग देखने के बाद, 40 मिनट्स के बाद मुझे पहली दफ़ा थकावट आती थी। तो फ़िलासफ़ी क्लास में मैं सिर्फ देखता था, सुनता था, बिल्कुल कंसंट्रेटेड। तो 40 मिनट्स के बाद मेरा दिमाग पहली दफ़ा कहता था कि मैं थक रहा हूँ, और मैं इधर उधर कहीं देखता था, रिफ़्रेश करता था, फिर दोबारा अपने आप को एडजस्ट करता था। तो फिर देखता था 50 मिनट्स के बाद मैं सोचता था नहीं, अब मेरी रिसीविंग कैपेसिटी अपने एंड के ऊपर आ रही है, और मैं कोशिश भी करूँगा तो मैं 10% 15% 20% लूज़ करूँगा। ठीक है, अलबत्त आप लोग मुझसे बेहतर होंगे यकीन तौर पर। और मेरे टीचर बहुत अच्छे थे, वो बहुत ज़्यादा अच्छा बोलते थे, अच्छा बोलने में यानी साइंटिफिक बोलते थे। तो हम लोग इधर उधर की कहानियाँ सुनाते हैं तो इसमें जो है लोगों की कंसंट्रेशन लूज़ होती है। बहरहाल तो ये था कि हम अपने लेक्चर को यहाँ पर रोकते हैं, और अगर क्वेश्चन आंसर का है हम सेशन,
हाँ
तो क्वेश्चन आंसर को हम शुरू करते हैं, और आप कोशिश कीजिएगा टॉपिक के ऊपर कंसंट्रेट कीजिए। जी फरमाइए। हाँ, पहली बात तो ये कि चूँकि मौजू से बाहर है, मैं इसको टच नहीं करना चाह रहा हूँ, और दूसरी बात ये कि उन्होंने चीन के बारे में जो कुछ कहा वो भी मैंने नहीं सुना है। ठीक है ना, तो अभी हमारे कमेंट्स जो हैं वो उनकी बात के ऊपर कहीं आगे पीछे ना हो जाएं, लेकिन ओवरऑल मैं आपकी खिदमत में अर्ज़ करूँ कि रिवायतों को मैं आपकी बात से निकाल कर एक ओवरऑल रूल की तरफ ले जाना चाह रहा हूँ। हमारे दीनी जो टेक्स्ट होते हैं, रिलीजियस टेक्स्ट, चाहे वो इस्लाम में हो, चाहे वो क्रिश्चियनिटी में हो, चाहे जुडाइज्म के अंदर हो, सब के अंदर सिम्बोलिज्म होता है। सिम्बोलिज्म बहुत ज़्यादा होता है, यानी हम बात कुछ कहते हैं लेकिन इसके पीछे और भी मीनिंग्स होते हैं। तो मतलब अगर आपने कभी बाइबल देखी हो तो बाइबल का जो आखिरी चैप्टर है जिसको रेवोल्यूशन कहते हैं, बुक भी कहते हैं चैप्टर भी कहते हैं उसको रेवोल्यूशन को देखें, जिसको उर्दू में मुकाशफा ताबीर करते हैं, बहुत सिम्बॉलिक है, बहुत सिम्बॉलिक है। और कुरान करीम ने फरमाया वलकद यस्सरनल कुरआन लिज़्ज़िक्र, हमने कुरान को आसान करके नाजिल किया है। तो जब हम उनके सिम्बोलिज्म को देखते हैं तो हमें कुरान की आसानी समझ में आती है। अलबत्ता कुरान करीम के अंदर सिम्बोलिज्म शायद 70 टाइम्स से भी ज़्यादा है। क्या मतलब, एक ही आयत के 70 से ज़्यादा मतलब सिम्बोलिज्म के थ्रू निकाले जा सकते हैं, हत्ता उस आयत के जिसका बज़ाहिर सिर्फ एक से ज़्यादा मतलब नहीं निकल पाएगा, हत्ता वो आयतें कि जो एक इंडिविजुअल के ऊपर उतरी हैं उसके भी आप 70 से ज़्यादा सिम्बॉलिक मीनिंग्स निकाल पाएंगे। बहरहाल अहादीस में भी ऐसा होता है, अहादीस में भी सिम्बोलिज्म इस्तेमाल होता है। तो जब अल्लाह के रसूल ने फरमाया चीन, तो मतलब शायद चीन ना हो बल्कि रिमोट एरिया हो, कितना ही दूर जाना पड़े चले जाओ, ना कि सिर्फ चीन मुराद हो। سمبلزم ایسا بہت ہوتا ہے. ہاں اچھا ممکن ہے خود چین پہ ہو. پلیز میں ایک بات کروں گا, ہم ڈسٹریکٹ ہو رہے ہیں. پلیز آپ اپنے ذہن کے اوپر ایک چیز جو امپوز کریں وہ یہ کہ موضوع سے باہر نہ نکلنے دیں. جب بھی سوچیں کنسنٹریٹڈ ایک پوائنٹ کے اوپر سوچیں. صحیح ہے, اس وقت میرا پوائنٹ چین نہیں ہے, میرا پوائنٹ روایتوں کی اسٹڈی نہیں ہے, میرا پوائنٹ وہ ہے جس کے اوپر میں نے ایک گھنٹہ بات کی. اس کے اوپر واپس آئیے. جی فرمائیے. اچھا یہ ایک ٹائپ کا وہی مرغی اور انڈے والا ایشو ہے کہ بھائی پہلے انڈا ہے پہلے مرغی. صحیح ہے, تو ہم اس میں یہ کہتے ہیں کہ بھائی یہ تو ہو نہیں سکتا کہ ایک سرکل میں ہم گھومتے رہیں. صحیح ہے, تو ہمیں کہیں نہ کہیں کسی چھوٹے لیول پر ایک بریک دینا ہوتا ہے. اچھا وہ بریک کیا ہوتا ہے؟ وہ بریک یہ ہوتا ہے کہ کچھ لوگ اپنی انڈیویجول مہارت سے اپنی انڈیویجول کیپیسٹی میں ادارے کی طرح بن جاتے ہیں, پھر وہ ادارے بناتے ہیں. جب ادارے نہیں ہوتے تو کچھ لوگ ایسے ہوتے ہیں جو اپنی انڈیویجول کیپیسٹی میں اپنی ذاتی محنت سے اتنی محنت کر لیتے ہیں جیسے ایک ادارہ, پھر یہ لوگ ادارے بنانا شروع کر دیتے ہیں اور پھر ان کے ذریعے سے لوگ بننا شروع ہو جاتے ہیں. تو اگر خدا نہ کرے ایسا کوئی آدمی نہ آئے جو روٹین کو توڑ کر ادارے کی طرح بن جائے, اگر ایسا نہیں آئے تو پھر قوم کی مصیبت چلتی رہتی ہے. تو کچھ لوگ ایسے آ جاتے ہیں, وہ کچھ قربانیاں دے دیتے ہیں اور وہ ادارے تشکیل دے دیتے ہیں. آپ تصور کیجئے, خدا تعالیٰ نے قرآن کریم میں حضرت ابراہیم کو امت کہا ہے. حضرت ابراہیم کے لیے عجیب لفظ استعمال کیا, امت تھے, امت
ذات
میں ادارے. اب سوچیے ایک امت میں کئی ادارے ہونے چاہیے. حضرت ابراہیم کا مقام وہ ہے کہ خدا نے متعال فرما رہا ہے ابراہیم امت ہے. امت ہے کیا مطلب؟ یعنی اس کے پاس اتنی طاقت ہے جیسے کئی اداروں پر, کئی افراد پر مشتمل ادارے اور کئی اداروں پر مشتمل امت. تو جتنی ایک امت کے اندر طاقت ہوتی ہے ایک ابراہیم کے اندر ہے. صحیح ہے, تو آپ اور میں اگر اب اس کا دیکھیے رائے حل کہاں پر, یہاں پر سمجھ میں آتا ہے وہ یہ کہ اگر میں اور آپ اپنی ذاتی صلاحیتوں پر پورے خلوص کے ساتھ محنت کریں, حتیٰ اگر ادارے نہ بھی ہوئے تو خدا ہمیں ادارے بنانے کے قابل بنا دے گا, پھر ہم ادارے بنا سکتے ہیں. یہ وے آؤٹ ہوگا اس سرکل سے. جی جی جی
ہم کہتے ہیں ایک تو تقیانوسیت, جی جی, اب جدید لوگوں کی جب بات کرتے ہیں تو برطانیہ ایک آرتھوڈاکس, ہم میں نے وہاں پڑھا ہے تو مجھے انگریز سب سے زیادہ آرتھوڈاکس جو ریئل انگریز ہے, لیکن ہم آرتھوڈاکسی کو نیگیٹو معنی میں لیتے ہیں. تو ان کی وہ کون سی آرتھوڈاکسی تھی جس سے, یعنی وہ لیگیسی جس سے انہوں نے اپنے پیرامیٹرز فیوچر کے بنانے میں کام لیا اور وہ اس وقت ترقی کر گئے جب باقی لوگوں کے پاس وہ پلیز.
ہاں اس میں جو مجھے احساس ہوا, اگر میں ایک لفظ استعمال کرنا چاہ رہا ہوں, اگر کسی کے اندر کانفیڈنس بہت زیادہ ہو جائے تو اس میں اور ایروگنس میں باریک سی ایک لائن رہ جاتی ہے. صحیح, مثلا ایک آدمی ہے جس کے اندر کانفیڈنس بہت زیادہ ہے, اچھا اگر آپ اس سے ملیں گے تو وہ ایسی باتیں کرے گا, میں یہ کروں گا, میں یہ کر کے دکھاؤں گا. اچھا جب آپ یہ جملے سن رہے ہوں گے تو آپ کے ذہن میں کیا آ سکتا ہے کہ شاید آدمی ایروگنٹ ہے. صحیح ہے, بعض اوقات کیا ہوتا ہے قوموں کے اندر کوئی ایک لیگیسی ہوتی ہے جو ہم دور سے دیکھیں تو ہمیں بہت نگیٹو لگ سکتی ہے, اگر اس کی مینٹیلیٹی میں جا کر دیکھیں تو وہ بالکل سیٹ ہو رہی ہوگی. انگریزوں کے ساتھ ایسا ہے, انگریزوں کے اندر ایک ٹائپ آف انگلش مین کی ایروگنس ہے. کیوں ایروگنس ہمیں لگ رہی ہے؟ کیوں وہ اپنی قوم سے نکل کر جب ہمارے لیے سوچتا ہے تو وہ ہمیں اپنے قوم کا حصہ بنا کے نہیں سوچتا ہے, ہمیں غیر بنا کے سوچتا ہے. جب وہ ہمیں غیر بنا کے سوچتا ہے تو ہمیں اس کی ایروگنس نظر آتی ہے, جبکہ اس کے اپنے ملک کے لیے وہ کیا ہے؟ پیٹریوٹزم ہے, بالکل پازیٹیو انرجی اس کے اپنے ملک کے لیے. صحیح ہے, تو ہمیں یہ دیکھنا پڑے گا ان کے اندر کیا چیز ہے. تو مجھے دو باتیں سمجھ میں آئیں. نمبر ایک, کانفیڈنس. بہت کانفیڈنٹ ہے کہ ہم جو کر رہے ہیں, جو ہمیں کرنا ہے وہ ہم کرنا جانتے ہیں. نمبر ایک. نمبر دو, آرگنائزیشن. زبردست آرگنائزیشن. اب آپ اس کا اندازہ لگائیں کہ لندن کی آبادی گزشتہ 150 سال میں کسی بھی کمپیریزن کے بغیر بڑھی ہے. یعنی آپ کہیں کہ بھائی کسی پلاننگ میں لے آئے ہوں گے 150 سال پہلے, نہیں کوئی پلاننگ نہیں ہو سکتی تھی. لیکن لندن کا سیوریج سسٹم 150 سال سے کام کر رہا ہے. دس از ریمارکیبل کہ بھائی 150 سال پہلے جب یہ سیوریج سسٹم ڈلا تھا تو کیا یہ سوچ کے اور پلان کر کے ڈلا تھا کہ 150 سال بعد آبادی کتنی ہونے والی ہے؟ نہیں. لیکن جس نے بھی ڈالا تھا اس نے ایس او پیز اتنے اچھے بنائے تھے, اسٹینڈرڈ آپریشنل پروسیجرز اتنے اچھے بنائے تھے کہ 150 سال تک یہ گھسیٹ گیا ہے اسے. آپ سب سے پہلے یہ دیکھیے گا کہ جو آپ کام کر رہے ہیں آپ نے اس کے اسٹینڈرڈس کیا بنائے. میں چھوٹی سی ایک مثال دوں گا, میں اپنی کیپیسٹی میں جو کر سکتا ہوں اس کی مثال دے رہا ہوں. ہم نے چھوٹی سی ایک کالونی بنائی سپر ہائی وے کے اوپر, وہاں پہ ہم ایک مسجد بنا رہے تھے. تو جب ہم مسجد بنا رہے تھے تو ہمارا آرکیٹیکٹ, ہم نے ان کو کہا کہ بھائی آپ ہماری مسجد جو ہے وہ بنائیے مسجد جمکران کی کاپی. مسجد جمکران جو قم میں ہے آپ اس کی کاپی بنائیں. تو خیر ہم وہاں گئے, مسجد جمکران والے کائنڈ انف تھے, آغا بہاؤدینی نے تھوڑا سا ہمیں ہیلپ کیا, جس کی وجہ سے انہوں نے ہمیں بلو پرنٹس دے دیے تو ہمیں ڈرائنگس مل گئیں. اب ہمارے آرکیٹیکٹ صاحب جو تھے انہوں نے کہا کہ بھائی ڈرائنگس تو کافی حد تک مل گئی ہیں, ہم اس کو تھوڑا بہت امینڈ کر لیں گے. اب یہ بتائیے کہ جو آپ مسجد بنانا جا رہے ہیں آپ اس کو کتنے سال تک دیکھنا چاہتے ہیں؟ ان کا بھائی یہ کیا مطلب ہوا؟ انہوں نے کہا کہ دیکھیے کنکریٹ کے بارے میں ویسے تو یہ مشہور ہے کہ اگر اس کو کوئی خراب نہ کرے تو یہ 1000 سال بھی چل جائے گا, کوئی مسئلہ نہیں ہے. لیکن آپ بہرحال ایک ٹارگیٹ تو رکھ لیں تاکہ ہم کم سے کم اسٹرینتھ اتنی تو دیں کہ بھائی آپ کے نزدیک ٹارگیٹ کیا ہے. میں نے کہا بھائی وہ جو ٹارگیٹ ہے اس میں زلزلے بھی شامل ہیں؟ میں کہا ہاں وہ بھی شامل ہے, وہ بھی آپ دیکھیے گا. تو میں نے کہا پھر کم سے کم 100 سال تو لگائی لو, اگر کچھ نہ ہو تو 1000 سال بھی چل جائے گی, کوئی مسئلہ نہیں. بدترین لگاؤ تو 100 سال تو لگاؤ. اس کا مطلب کیا ہے؟ اس کا مطلب یہ ہمیں یہ دیکھنا چاہیے کہ آخری 100 سال میں جو زلزلے جس اسکیل پر آئے ہیں ہماری بلڈنگ کم سے کم اتنی مضبوط تو ہو کہ ایسا کوئی شاک برداشت کر سکے پھر. وہ صحیح ہے. اچھا جیسے ہی آپ نے کہا 100 سال, اب سارے پیرامیٹرز ہو گئے 100 سال کے اوپر. اب اس کا مطلب کیا ہے؟ اس کا مطلب بہت یہ ہے کہ جو گنبد بنے گا, اب گنبد کے اوپر کتنے لوگ چڑھیں گے؟ بھائی گنبد کے اوپر تو کوئی نہیں چڑھے گا. تو آپ اس کو کتنا موٹا رکھنا چاہیں گے؟ اتنا موٹا کہ ہوا جھیل لے. لیکن اگر آپ اس کو 100 سال تک چلانا چاہتے ہیں, ہاں اب آپ کو کافی موٹا رکھنا پڑے گا. تو آپ کو یہ پیسہ لگانا ہے یا نہیں لگانا ہے؟ ہاں ہم نے کہا ہمیں لگانا ہے. کیوں؟ ہم اس اسٹینڈرڈ سے کم پر کوئی کام نہیں کرنا چاہیں گے. اس اسٹینڈرڈ سے کم پہ بات نہیں کرو گے. باؤنڈری وال کی بات آئی تو ہمیں ایک بات بتائی گئی. انڈیا میں ہماری بہت اچھے دوست ہیں, ان کی بہت اچھی اچھی کالونیز ہیں. انہوں نے ایک بات بہت عجیب بتائی, کہنے گے کہ جو کالونیز انگلینڈ کے زمانے میں بنی تھیں اور ان کی باؤنڈری وال نہیں گری تو آج تک وہ کالونیز باقی ہیں. کالونی کی آئیڈینٹیٹی باقی رہتی ہے باؤنڈری وال سے. جس دن کالونی کی باؤنڈری وال گرتی ہے گلیوں میں مرجر ہو جاتا ہے اور کالونی کی آئیڈینٹیٹی ختم ہو جاتی ہے. تو انہوں نے کہا کہ انگریزوں کے زمانے میں بھی اگر کوئی کالونی بنی اور اس کی دیوار باقی رہی تو کالونی باقی ہے. اب آپ کو مہدیہ سٹی اگر بنانی ہے اور آپ یہ چاہتے ہیں کہ یہ 100 سال رہے تو دیوار 100 سال سے کم پہ مت بنائیے گا. میں نے اس کی بات پکڑ لی. میں نے کہا بھائی میری باؤنڈری وال ایسی بناؤ کہ 100 سال کے روٹین اور حادثے دونوں کو ملا کر یہ چلائے کم سے کم. تب میری کالونی میں رہنے والوں کی 3 جنریشن یہاں اسٹے کر پائے گی, 3 جنریشن اسٹے کر پائے گی. تو جیسے ہی آپ اسٹینڈرڈ بناتے ہیں آپ کو اس اسٹینڈرڈ پہ پھر محنت کرنی پڑتی ہے. آپ اپنی لائف کے اسٹینڈرڈ بنائیے. سب سے اچھا کام جو آپ کر سکتے ہیں اپنی لائف کے اسٹینڈرڈس بنائیے, پھر آپ کی لائف فلورش کرے گی. آپ کی زندگی, اس کی زندگی, آپ کی زندگی سے فائدے ہوں گے لوگوں کو, آپ کے اندر ڈیولپمنٹ آئے گی. اسٹینڈرڈس بنائیے آپ. جی فرمائیے.
جیسے راجہ صاحب محمود آباد سے انہوں نے ظاہر کے کافی کنٹریبیوشن بھی کیا سب کچھ کیا, وہ بھی ایک کلیئرٹی چاہتے تھے کہ کیا ہوگا. ایک مقام میں قائدہ کا جواب یہ تھا کہ شاید ایکولوجیکل اسٹیٹ نہیں ہوگی ہے بہت فیملی, لیکن آپ سے بہتر جا سکتے ہیں. اور دوسرے جب آپ نے گوروں کی بات کی ہے تو گوروں کے دوران جو انڈین ریلوے ہے ایک کونے سے دوسرے کونے تک, اور بلوچستان میں جو ہے نا 1890-92 میں جو سرنگیں بنی تھیں 19 سرنگیں بنی تھیں, اس کا کوئی نئی سرنگ نہیں بنی ہے
جی.
اب وہ اسی طرح موجود ہیں اور چل رہی ہیں. اس کے وجہ سے انہوں نے یہاں کام بھی کیا, اریگیشن سسٹم مطلب کافی طرح کا.
ہاں اس میں یہ تھا کہ اب کوئی فائدہ نہیں رہے گا کہ میں ان کی نیت پہ کام کروں کہ بھائی کہ ان کی نیت کیا رہی تھی اور کیوں رہی تھی. اس میں کوئی شبہ نہیں ہے کہ اگر ایک پڑھی لکھی قوم کسی قوم پر پہنچے جو انڈیا کی طرح اس زمانے میں لاوارث ہو چکی تھی, بادشاہی نظام ختم ہو چکا تھا فلاں فلاں, تو یقینی بات ہے کہ کچھ بینیفٹس ہوئے ہوں گے, یقینی بات ہے. لیکن میرا کہنے کا صرف مطلب یہ ہے کہ کیا ہماری انڈیا کی جو پوسٹ ایسٹ انڈیا آبادی تھی اس کے پاس وہ اسکلز ڈیولپ کی انگریزوں نے جو ان کی اپنی آبادی کے اندر تھی. میں ایک چھوٹی سی مثال عرض کروں گا, اور ان کے اپنے ساتھ بھی یہ ظلم ہو رہا ہے. معذرت کے ساتھ ذرا سا اس کو توجہ دیجیے گا, میں اس کو جلدی نپٹانے کی کوشش کرتا ہوں. انگلینڈ کے اندر دو ٹائپ کے اسکولز ہیں, جس طرح ہمارے ہیں, چونکہ ہمارے ہیں ان کی کاپی آتی ہے معمولا. ایک وہ ہیں جو گورنمنٹ چلاتی ہے اور ایک وہ ہیں جن کو پیسے والے چلاتے ہیں. اچھا وہ جو پیسے والے چلاتے ہیں وہ بہت مہنگے ہیں, ہمارے یہاں کی طرح نہیں ہیں. ہمارے یہاں جو گورنمنٹ کے علاوہ چلنے والے ہیں ان میں بھی ساری کیٹیگریز ہیں, سستی سستی سے سستی, مہنگی مہنگی سے مہنگی. اچھا وہاں ایسا ہے کہ معمولاً اگر گورنمنٹ کا نہیں ہے تو پھر بہت مہنگا ہے, کیوں؟ اگر سستا ہوا تو کوئی اس میں آئے گا ہی نہیں, یعنی کوئی چھوٹی موٹی چیز تو بنانے کا فائدہ ہی نہیں ہے, کہ وہ تو پھر گورنمنٹ کے اپنے اسکولز بہت اچھے ہیں. تو گورنمنٹ اسکول کے علاوہ جو اسکولز ہیں وہ بہت مہنگے ہیں اور بہت ہی عالی شان ہیں. اچھا اب وہاں پہ ایک عجیب حصہ ہے, وہ یہ کہ 80% کے قریب آبادی گورنمنٹ اسکولز کے اندر ہے, 20% کے قریب آبادی یا اس سے بھی کم ان اسکولز کے اندر ہے جو میں نے کہا بہت بڑے بڑے اسکولز ہیں, بہت مہنگے اسکولز ہیں. لیکن عجیب فینومینا یہ ہے کہ تقریباً 90% پارلیمنٹ اور ہاؤس آف لارڈ ان اسکولز سے ہے جو پیسے والوں کا ہے. صحیح, اس کا مطلب کیا ہے کہ وہ خود بھی اپنی آبادی کے ساتھ مخلص نہیں ہے, ایون خود بھی اپنی آبادی کے ساتھ وہ کام نہیں کر رہے. دیکھیے اس کی ایک اور فینومینا, امریکہ کے اندر جو ظاہر ہے کہ ڈیموکریسی کا اس وقت سب سے فلیگ بیئرر ہے, اس کے اندر ابھی ایک موومنٹ چلی تھی پچھلے سال, دو سال پہلے, وہ کافی حد تک چلنے کے بعد کرش ہوئی, وہ تھی وال اسٹریٹ کے اوپر, آکوپائی وال اسٹریٹ. 99% صحیح ہے, سب کو معلوم ہے کہ وہ جو 1% ہیں دے آر ایوری تھنگ, اور 99% ان کو سرو کریں گے. صحیح ہے, وہ لوگ خود بھی اپنے ساتھ انصاف نہیں کر رہے ہیں, ہمارے ساتھ کیا کریں گے؟ میں نہیں مان رہا ہوں کہ وہ ہمارے ساتھ انصاف کریں گے. ابھی بہت ساری مثالیں ہیں, 1918 کے بعد یہ رول بنے ہیں کہ 12 سال سے کم عمر بچے 8 گھنٹے سے زیادہ کام نہیں کریں گے. انگلینڈ میں 12 سال سے کم عمر بچے 8 گھنٹے سے زیادہ کام نہیں کریں گے. اس کا مطلب کیا ہے؟ اس کا مطلب ہے پہلے زمانے میں 12 سال سے کم عمر کے بچے 8 گھنٹے سے زیادہ مائنز میں کام کر رہے تھے. یہ ان کے اپنی قوم کے ساتھ ہوا ہے. ہاں آپ ہمارے جو کچھ انہوں نے اپنے ساتھ کیا نا وہ بھی ناقابل تصور ہے, تو وہ ہمارے ساتھ کرتے. جتنی بھی ڈیولپمنٹ ہوئی ہے سب کا پیٹرن ہے, ان سب کے اوپر اسٹڈیز ہو چکی ہیں کہ جو سب کانٹیننٹ کے اندر ٹریل کا سسٹم بچھا ہے, ٹرین کا سسٹم, اس کا پیٹرن کیا ہے, اس پیٹرن کے اندر خوبی اور خامیاں کیا ہیں, اس میں کیوں بعض انکلوڈیڈ بعض ایکسکلوڈیڈ ہیں, ان سب کے اوپر خوب اسٹڈیز ہو چکی ہیں. چھوٹی چھوٹی باتیں ہیں جو بہت عجیب ہیں اس پورے سسٹم میں, جو کہنے کو ملائیشیا سے لے کر لندن تک کنیکٹڈ تھا, بیچ میں صرف ایک پیس 3 گھنٹے کا ایسا ہے جہاں ٹریک چینج ہے, اور وہ ڈسکنیکٹیوٹی دے رہا ہے پاکستان اور ایران کو, اور اس ٹریک کو بچھانے میں ہمیں 40 سال سے زیادہ لگے. اور آپ کو یہ بھی سوچنا پڑے گا ہمیں 50 سال کیوں لگے گوادر کو بنانے میں, ہم نے گوادر کو پہلے کیوں نہیں بنایا. یہ سب چیزیں ایک اور فینومینا ہے.
تو بہرحال اس میں بہت ساری چیزیں ہیں جو ہمارا لب لباب تھا وہ میں نے عرض کر دیا. میں کہا میڈم کہنا چاہیے وقت ختم ہو گیا ہے بالکل. ایک سوال یہ کچھ کہنا چاہ رہی تھی جی برادر.
سر ایک مجلس میں آپ کہہ رہے تھے کہ اگر چینج لانا ہے تو حضور اکرم صلی اللہ علیہ وسلم کی علماء اکرام اور جو اداروں میں کام کرتے ان کے تھرو آتے ہیں. ہمارے یہاں ایران سے لوگ پڑھ کے آتے ہیں لیکن وہ ہمارے معاشرے میں ہمیں چینج نہیں لا پا رہے. ہم لوگ ویسے نہ علم میں اتنے مضبوط ہیں نہ
میں ایک سادہ سی بات عرض کرتا چلوں. میں اس کے بظاہر پہ بہت زیادہ بات ہونی چاہیے, ابھی بس اس کا وقت بھی آ گیا ہے, اذان کا وقت بھی آ گیا ہے. اصل میں جو ایک فینومینا ہے جیسے کہ ہمارے ان بھائی نے اشارہ کیا تھا وہ یہ کہ جب یہ لوگ واپس آ رہے تھے پاکستان ایران سے تو ان کے پہلے پہلے آنے والوں میں تھا. میں 96 میں واپس آیا تھا. میں اپنے بیچ کے لوگوں میں جو 84 میں گئے تھے پہلا آدمی تھا جو واپس آیا تھا. تو مجھ سے پہلے ایک آدھ بندے اور واپس آئے ہیں جن کو میں نام نہیں لینا چاہ رہا ہوں. تو جب میں واپس آیا تو میرے سامنے ایک بہت بڑی مشکل آئی, وہ یہ کہ جس سوسائٹی میں جا رہا ہوں وہ مجھے ایک کام دے رہی ہے جو میں نہیں کرنا چاہتا, اور جو میں کرنا چاہتا ہوں وہ سوسائٹی نہیں مانگ ہی نہیں رہی. اچھا وہ جو مجھ سے چاہ رہے تھے وہ کیا تھا؟ وہ یہ تھا کہ تم نکاح پڑھاؤ, جنازے پڑھاؤ, محرم میں سفر میں مجلس پڑھ لیا کرو, خمس لو, زکوٰۃ لو, صدقہ خیرات لو, مسجد کے پیچھے گھر لے لو, تم اور تمہارے بچے مسجد کے نوکری کرتے ہوئے یہاں زندگی گزارو. جب میں نے وہاں سے آتے ہوئے سوچا تھا کہ میں یہ نہیں کروں گا, یہ نہیں کروں گا, ہرگز نہیں کروں گا, تو مجھے 10 سال اپنے آپ کو رگڑنا پڑ گیا سوسائٹی میں یہ ثابت کرنے میں کہ میں یہ نہیں کروں گا. الحمد للہ 20 سال ہو گئے مجھے, میں نے ابھی تک نہیں کیا, صحیح ہے, لیکن مجھے اپنے آپ کو اسٹیبل کرنے میں 10 سال لگ گئے. اس 10 سال میں میں نے کلاس 6 سے لے کر 8 تک کو 5 سال پڑھایا, اور اس دوران میرا ہر سینئر جونیئر مجھ سے کہتا تھا کہ زہری صاحب پولیٹیکل سائنس میں ایم فل کرنے کے بعد اور قوم میں درس اشتہار تک جانے کے بعد آپ نے کلاس 6, 7, 8 کو پڑھانا تھا. اور میں ان سے یہ کہہ رہا تھا کہ جو میں کر رہا ہوں اس پہ تھوڑا صبر کرو کیونکہ میں سرنڈر نہیں ہونے دوں گا. میں نے جب یہ سارا کام کر لیا تو میں ایک دفعہ ایران گیا تو میرا ایک ایرانی دوست تھا, اس نے پوچھا کہ بھائی تمہارے ساتھ کیا ہوا؟ میں نے بتایا کہ یہ ہوا. کہنے لگا پھر؟ میں نے کہا الحمدللہ ہم نے بنا لیا جو ہم نے کرنا تھا, اپنی جگہ کریٹ کر رہے ہیں آپ. تو کہنے لگا یہ جو تمہارے دوست پاکستانی یہاں پہ رہ رہے ہیں یہ کیا کر رہے ہیں؟ میں نے کہا یہ انتظار کر رہے ہیں کہ جب میں جیت جاؤں گا پھر یہ آئیں گے. تو کہنے لگا کہ اگر ان کو اس مصیبت سے گزرنا ہے جس میں تم گزر رہے ہو. اچھا اس کو میرا ایران میں ایک اور مصیبت سے گزرنا یاد تھا جس سے میں سکسیزفل آ گیا تھا. تو اس نے کہا کہ اگر ان کو تم نے اس مصیبت میں ڈال دیا نا جس میں تم گزر رہے ہو تو ان سب کے یہاں ٹوئن پیدا ہو جائے گا. کہنے لگا یہ لوگ برداشت نہیں کر پائیں گے. تو ایسا میں آپ کو گارنٹی سے کہہ رہا ہوں کہ جو میں نے فرسٹ 10 ایئرز میں جھیلا ہے اگر وہی مصیبت آپ سب پہ ڈالیں گے تو یہ کچل جائیں گے. اور یہ ہماری قوم کر رہی ہے, اس وجہ سے ہم ضائع کر رہے ہیں اپنے آپ کو. انشاءاللہ اللہ بہتر کرے. بہت بہت شکریہ آپ کا, درود بھیجے گا محمد و آل محمد.